मुफ्ती तारिक मसूद के बयानात के लिए मुफ्ती साहब के ऑफिशियल चैनल मुफ्ती तारिक मसूद स्पीचेस को सब्सक्राइब करें।
अल्हम्दुलिल्लाह नहमदुहू व नुसल्ली अला रसूलिहिल करीम अम्मा बाद फऔज़ु बिललाहि मिनश शैतानिर रजीम बिस्मिल्लाहिर रहमानिर रहीम يا ايها الذين امنوا ادخلوا في السلم كافه ولا تتبعوا خطوات الشيطان انه لكم عدو مبين وقال تعالى افمن يخلق كمن لا يخلق وقال تعالى ام خلقوا من غير شيء ام هم الخالقون بيان آج تھوڑا سا لیٹ شروع ہو رہا کسی وجہ سے مجھے تاخیر ہو گئی۔ قرآن مجید کی چند آیات تلاوت کی ہیں، اللہ تعالیٰ سے دعا ہے اللہ تعالیٰ صحیح طرح سے بات کہنے کی، سننے کی، سمجھنے کی اور پھر عمل کی اللہ تعالیٰ ہم سب کو توفیق عطا فرمائے۔ اس کی آواز تھوڑی سی والیوم تھوڑا سا بڑھا دیں تاکہ گلے پہ زور نہ آئے۔ اللہ تعالیٰ نے قرآن مجید میں حکم دیا، یا ایھا الذین آمنوا ادخلوا فی السلم کافة، اے ایمان والو اسلام میں مکمل داخل ہو جاؤ۔ یہ آیت میں تقریباً ہر بیان میں پڑھتا ہوں کیونکہ مسلمان کے ساتھ مسئلہ یہ ہے کہ وہ اسلام میں ہے لیکن اسلام میں مکمل نہیں ہے۔ مکمل یا تو نماز میں سستی کرے گا، زکوٰۃ میں، صدقات و خیرات میں سستی کرے گا، یا صلہ رحمی میں، رشتہ داری جوڑنے میں سستی، یا مالی لین دین میں گڑبڑ، اور کچھ نہیں تو ویسے ہی سست ہوگا، ویسے ہی سست۔ دنیا میں سستی میں جو نمبر ون ممالک ہیں وہ سارے ٹاپ کے اسلامی کنٹریز ہیں۔ جتنے اسلامی کنٹریز ہیں ان کے گورنمنٹ کے اداروں میں اگر آپ کا کوئی کام پھنس جائے حکومتی ادارے میں تو آپ کو اندازہ ہو جائے گا کہ کس قدر سستی ہے۔ تو یہ سستی بھی تو ایک بہت بڑا جرم ہے، بہت بڑا گناہ ہے۔ ہر کام میں سستی، ہر کام میں سستی۔ اللہ تعالی کا قانون ہے کہ فطرت سے جب کوئی بغاوت کرتا ہے، نیچر سے جب کوئی لڑتا ہے تو اس کو سزا لازمی ملتی ہے۔ اگر اللہ کے حکم کی کوئی نافرمانی ہو جائے اور آپ کو ندامت ہو کہ میں نے غلط کیا، اب میں اللہ کے سامنے توبہ استغفار کرتا ہوں، گڑ گڑاتا ہوں، معافی مانگتا ہوں، اللہ معاف کر دیتا ہے۔ لیکن خوب اچھی طرح ایک بات سمجھ لیں، نیچر معاف نہیں کرتی ہے، فطرت معاف نہیں کرتی ہے۔ مثال کے طور پر آپ کسی دیوار پہ چل رہے ہیں، نیچے گہری کھائی ہے، لوگ آپ کو منع کریں گے کہ زیادہ فنٹر بننے کی کوشش مت کرو، اس پہ مت چلو، گر گئے تو ہڈی پسلی ایک ہو جائے گی۔ لوگوں کو شوق ہوتا ہے نا فنٹر بننے کا، گیلیاں لگا رہے ہوتے ہیں، آپ نے یوٹیوب پہ ویڈیوز دیکھی ہوں گی، ویلی لگاتے ہوئے ٹرک کے نیچے آ گیا، بائک پہ لیٹ کے بائک چلا رہا ہے، کسی نے پٹک دیا، اٹھا کے مار دیا۔ فارغ آدمی جو ہوتا ہے نا، فارغ، اس کے یہی کام ہوتے ہیں۔ جب انسان اپنے آپ کو مفید کاموں میں مصروف نہیں رکھتا تو شیطان اس کو غلط کاموں میں لگا دیتا ہے۔ تو آپ کسی بڑی دیوار پہ چل رہے ہیں، دائیں اور بائیں گہری کھائی ہے، لوگ کہہ رہے ہیں بھائی تم اتنے ایکسپرٹ بھی نہیں ہو، پہلے چھوٹی دیوار پہ تجربہ کر کے سیکھ لو، زیادہ فنٹر بننے کی کوشش مت کرو۔ لیکن آپ کو شوق ہے شو بازی کا، آپ چلنا شروع ہوئے، تھوڑی دیر میں آپ کو احساس ہو گیا، بیچ میں جب آپ پہنچے تو نہ آگے جانے کے اور نہ پیچھے آنے کے، اب آپ کا بیلنس نہیں ہے اور آپ دھڑام سے نیچے گرے۔ جب آپ نیچے گرو گے تو آپ کو احساس ہوگا کہ میں نے غلطی کی، اللہ نے ہمیں احتیاط کا حکم دیا ہے یا بے احتیاطی کا حکم دیا ہے؟ بولیں، اللہ نے ہمیں اپنی زندگی بچانے کا حکم دیا ہے یا زندگی کو بلا وجہ خطرے میں ڈالنے کا حکم دیا ہے؟ بچانے کا حکم دیا ہے. دیوار پہ چلنے سے پہلے آپ کو علماء نے بھی سمجھایا کہ بھائی مت کرو یہ کام، یہ جائز نہیں ہے. آپ بحث میں لگ گئے کہ فتویٰ لے کر آؤ، قرآن میں کہاں لکھا ہے کہ دونوں طرف گہری کھائی ہو اور دیوار کے بیچ میں چلنا حرام ہے اسلام میں؟ فتویٰ لے کر آؤ. آج کل لوگ اسی طرح کی فضول باتیں کرتے ہیں، کہاں لکھا ہوا ہے اسلام میں؟ بھائی اسلام جنرلی اصول بیان کرتا ہے، ان اصولوں سے مسائل نکالنا، قانون اخذ کرنا یہ حضرات فقہا کا کام ہے، تو انہوں نے نکالے ہیں مسائل. ایسے تھوڑی ایک ایک چیز لکھی ہوئی ہوگی کہ جمعے کے دن نہا دھو کے آیا کرو، سر پہ ٹوپی اچھی والی پہنا کرو، خوشبو اچھی والی لگایا کرو. اصول اور ضابطے بیان کیے. تو اللہ نے قرآن میں کہہ دیا اپنے آپ کو لا تلقوا بأيديكم إلى التهلكة، اپنے آپ کو خود ہلاکت میں مت ڈالو. مطلب یہی ہے کہ بے احتیاطی والے کام مت کرو. شد عقاله وتوکل علی اللہ، اونٹ کے پاؤں کو رسی سے باندھ لو، اس کے بعد اللہ پہ توکل کرو. اب چوری نہیں ہوگا. اونٹ کو آپ نے رسی سے باندھا نہیں، ایسے ہی چھوڑ دیا اور آپ نے اللہ پہ توکل کیا کہ اللہ بچانے والا ہے. پھر جب وہ چوری ہو گیا تو آپ کہو گے کہ میں نے تو اللہ پہ اعتماد کیا تھا، اللہ بچانے والا ہے، لیکن یہاں تو اللہ نے نہیں بچایا. لوگ عمرہ کرنے جاتے ہیں، حج کرنے جاتے ہیں، جیبیں کٹ جاتی ہیں. آج کل تو کم ہو رہا ہے، پہلے بہت کٹا کرتی تھی. ایک دیہاتی آدمی کی جیب کٹ گئی، وہ کہنے لگا کہ اے اللہ، ہم نے تو سنا ہے کہ جو تیرے گھر میں آئے وہ تیرا مہمان ہوتا ہے، تو تو مہمان کی جیب کٹنے سے بچا نہیں سکتا تھا. ہم تیرے گھر میں آئے ہیں تو کم از کم اتنا تو خیال ہو جاتا نا کہ ہماری تو کم از کم جیب نہ کٹتی. تو اب وہ دیوار پہ چل رہا ہے، علماء نے بھی منع کیا، ناجائز ہے، دونوں طرف گہری کھائی ہے، کیوں اپنے آپ کو مصیبت میں ڈال رہے ہو تھوڑی سی شہرت کی خاطر؟ لیکن سمجھ میں بات نہیں آئی. آپ کا پاؤں پھسلا اور اب آپ گرنے لگے. جب آپ گرنے لگے، آپ کو فوراً احساس ہو گیا کہ اے اللہ، مجھ سے غلطی ہوئی ہے، میں نے جرم کیا اپنی جان پہ. اور نیچے پہنچنے سے پہلے پہلے آپ نے پکی سچی توبہ کر لی. نیچے پہنچنے سے پہلے پہلے، بلکہ پاؤں پھسلا اور آپ کے زمانے مبارک سے نکلا استغفر اللہ ربی من کل ذنب واتوب الیہ، اے اللہ، آج تک میں نے جتنے گناہ کیے، صغیرہ ہوں، کبیرہ ہوں، علانیتن ہوں، سرن ہوں، حقوق العباد سے اس کا تعلق ہو یا تیرے حقوق سے اس کا تعلق ہو، جتنے گناہ، اے اللہ، جس کے پیسے کھائے ہوئے، پکا ارادہ کرتا ہوں اس کے پیسے بھی لوٹاؤں گا، اور یہ بھی، وہ بھی، حج نہیں کیا وہ بھی معاف کر دے. صرف یہ والے گناہ سے توبہ نہیں کی، اس کے علاوہ بھی جتنے سے، سب سے دل سے توبہ کی، اے اللہ، آئندہ سے انسان کا بچہ بن کے زندگی گزاروں گا. بس آپ کا کیا خیال ہے، اللہ معاف کر دے گا؟ نہیں. رفیع بھائی کہہ رہے ہیں نہیں کرے گا. کر دے گا معاف، اللہ معاف نہیں، گناہ معاف ہو جائے گا. ہاں نہیں، مال کھانے کا تو معاف نہیں ہوگا، وہ تو وراثت میں سے دینا پڑے گا. یہ جو اس نے بے احتیاطی کی ہے نا، اس کو احساس ہو گیا، احساس ہو گیا، اور اس نے دل سے پکی اور سچی توبہ کر لی. جہاں حقوق العباد ہیں وہ تو بہرحال دینے پڑیں گے، وہ تو پھر اگر مر گیا تو اس کی وصیت میں سے نافذ، یعنی اس کی وراثت میں سے، وصیت نہیں، اس کی وراثت میں سے دینا پڑے گا پیسہ. لیکن جو اس نے بے احتیاطی کی تھی، اب اس کو احساس ہو گیا اور پکی توبہ کی اس نے، تو بھائی توبہ سے ہر گناہ کیا ہو جاتا ہے؟ معاف. نہیں، وہ تو بالکل آخری وقت تھا نا، جب فرشتے دیکھ لیے تھے اس نے. جب تک موت کا غرغرہ نہ آئے، روح نکلنا نہ شروع ہو، برزخ کے احوال نظر نہ آئے، اس وقت تک انسان کی توبہ قبول ہوتی ہے. ان اللہ یقبل توبۃ عبدہ ما لم یغرغر, حدیث کے الفاظ ہیں. ایک سچویشن وہ ہوتی ہے جس میں انسان موت اور زندگی کے بیچ میں ہوتا ہے, اس میں توبہ قبول نہیں ہوتی. دیکھو, ایک آدمی ہے جس کو یقین ہے کہ مجھے تھوڑی دیر کے بعد پھانسی کے پھندے پہ لٹکا دیا جائے گا, 100% موت ہے, 5 منٹ کے بعد مجھے پھندے پہ لٹکا دیا جائے گا. یہاں موت کا یقین تو ہے لیکن ابھی مرنا شروع نہیں ہوا ہے, تو ایسی سچویشن میں بھی توبہ قبول ہوتی ہے. یہ اہل سنت والجماعت کا اجماعی عقیدہ ہے, قرآن سے حدیثوں سے پتہ چلتا ہے کہ اس سچویشن میں بھی توبہ قبول ہوگی. لیکن ایک بات خوب اچھی طرح سمجھیں, توبہ قبول ہوتی ہے, استغفار کی تسبیح کو توبہ نہیں کہتے, توبہ الگ چیز ہے. ایک ہوتا ہے ایکسکیوز کر لینا کسی سے, سوری کر لینا, سوری الگ چیز ہے, توبہ سوری کا نام نہیں ہے, توبہ سوری سے اوپر کی چیز ہے. سوری توبہ کا ایک رکن ہے, ایک جزو ہے, مکمل توبہ سوری کو نہیں کہتے. سمجھ میں آ رہی ہے بات؟ دیکھو, سجدہ نماز کا ایک رکن ہے, سجدے کے بغیر نماز نہیں ہوتی, لیکن صرف سجدے ہی کو نماز تھوڑی کہا جائے گا. آپ نماز پڑھنے آئے ہو جمعے کی, آپ سجدہ کر کے چلے گئے تو نماز کہلائے گی یہ؟ نہیں بھائی. اور سجدے کے بغیر باقی نماز پڑھ لی تو بھی نماز نہیں کہلائے گی. تو ہم یہ کہہ سکتے ہیں کہ سجدہ نماز نہیں ہے لیکن نماز کا ایک اہم ترین رکن ہے. تو گناہ پہ اللہ سے سوری کرنا یہ توبہ کا ایک رکن ہے. سوری کو ہم استغفار کہہ سکتے ہیں کہ اللہ سے معافی مانگ رہا ہے, استغفر اللہ ربی من کل ذنب و اتوب الی, اے اللہ جو گناہ مجھ سے ہوا میں تجھ سے اس پہ معافی مانگتا ہوں. اسی کو تو سوری کہتے ہیں نا, ایکسکیوز کر لیا اللہ سے, یہ توبہ نہیں ہے. خوب سمجھ لو, توبہ کا ایک رکن ہے, ایک پارٹ ہے توبہ کا, باقی دو پارٹ ابھی باقی ہیں. تین پارٹ کمپلیٹ ہوں گے, جیسے نماز میں قیام, سجدہ, رکوع, تلاوت, یہ سب پارٹس کمپلیٹ ہوں گے تو وہ عمل آپ کا نماز کہلائے گا. ایسے ہی توبہ کے تین پارٹ ہیں. سب سے پہلا پارٹ یہ ہے کہ آپ اس وقت اس گناہ کو چھوڑ دیں, اس وقت اس گناہ کو چھوڑ دیں, آپ پریکٹیکلی چھوڑ دیں. آپ اس, ایک آدمی چوری کر رہا ہے اور توبہ بھی کر رہا ہے, اللہ سے معذرت بھی کر رہا ہے لیکن کر رہا ہے چوری, تو یہ توبہ نہیں ہے, استغفار ہے, یہ توبہ نہیں کہلائے گا یہ عمل. آپ غیبت کر رہے ہو اور توبہ بھی کر رہے ہو, اللہ میں غیبتیں بہت کرتا ہوں, پھر شروع ہو گئے غفار بھائی ایسے, ستار بھائی ایسے, وسیم بھائی نے یہ کیا, یہ پنکھا چوری کیا تھا اس کے بھائی نے, یہ ایسا ہے, یہ ویسا ہے, اور پھر توبہ استغفار کی تسبیح ہاتھ میں آپ کے چل رہی ہے. لوگوں کے ہاں تسبیح چل رہی ہوتی ہے, آپ کی بھی ماشاءاللہ چل رہی ہے لیکن آپ بیان سن رہے ہیں. اچھی بات ہے, تسبیح ہاتھ میں رکھنی چاہیے. تو تسبیح چل رہی ہے, استغفر اللہ استغفر اللہ, ڈرامہ بھی دیکھ رہے ہیں, اللہ مغفرت فرمائے ہماری دادی کی, کوئی ہمیں کوئی عیب نظر نہیں آیا ان میں, لیکن ایک چیز تھی, ڈرامہ بھی دیکھتی تھی اور تسبیح بھی چلتی تھی. ہمارے گھر میں تو ٹی وی نہیں تھا, پڑوسیوں کے ہاں جا کے, اور ڈرامے بھی پہلے زمانے کے بڑے سیدھے سادے سے ہوتے تھے. باقی ماشاءاللہ تہجد, تلاوت, نماز, روزہ. یار ایک بات ہے, میں نے اپنی دادی سے بہت کچھ سیکھا ہے, آج سیکھ رہا ہوں میں ان سے. آپ حیران ہو گئے, مفتی صاحب کی دادی کو گئے ہوئے 30 سال ہو گئے اور آج سیکھ رہے ہو اس سے. میں جب انگریزوں کی دادیوں کو دیکھتا ہوں نا, او ہو 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 ہو, پھر کمپیئر کرتا ہوں اپنی دادی سے, ہائے 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 ہائے, خدا کی قسم ہمارا بڑا حسین معاشرہ ہے. گوروں پہ مت مرو, مت مرو یورپ امریکہ پہ, یہ خزاں ہے جو با انداز بہار آئی ہے. رنگ رلیوں پہ زمانے کی نہ جانا اے دل, یہ خزاں ہے جو با انداز بہار آئی ہے. کافر میں کوئی خیر نہیں ہے, خدا کی قسم کوئی خیر نہیں ہے, سب بکواس ہے, ڈرامے بازی ہے. ابھی ایک صاحب یورپ میں کلپ بنا, موضوع سے ہٹ رہا ہوں لیکن کیا کروں یار, دادی کا تذکرہ آیا تو دادی کو دوسروں کی دادیوں سے کمپیئر کر کے پتا چلے گا نا, ہماری دادی کا پلڑا بہت بھاری تھا, خدا کی قسم بہت بھاری تھا. نہ کوئی ایجوکیشن تھی, نہ ڈاکٹر تھی, نہ سائنٹسٹ تھی, پھر بھی کامیاب لائف گزاری, نہ پیسہ تھا جیب میں, پھر بھی پاکیزہ زندگی، با اخلاق زندگی، طہارت والی زندگی اور ایک انتہائی کامیاب زندگی. انگریزوں کی بڈیاں سائنٹسٹ بھی ہوتی ہیں، ہائے ہائے ہائے، لیکچرار بھی ہوتی ہیں، پھر بھی چڈیاں پہن کے بڑھاپے میں گھوم رہی ہوتی ہیں، کوئی ہمیں دیکھ لے. دو دادیوں کو سامنے رکھا کرو، اپنے گھر میں جاؤ آج اپنی دادی کو. اب تو دادیاں مارکیٹ سے شارٹ اس لیے ہو رہی ہیں کہ شادیاں دیر سے ہوتی ہیں نا، تو دادی بننے سے پہلے ہی فوت ہو جاتی ہے عورت. یہ بھی ایک عذاب ہے ہماری سوسائٹی میں، کہ تم لوگ بھی نہیں سدھرو گے، میں بھی نہیں سدھروں گا. یہ ذہن میں رکھنا، میں بھی اس ٹاپک پہ بولتا رہوں گا. بچیوں کی شادیاں جلدی کر دیا کرو، دادیاں نانیاں بھی بننا ہے انہیں بڑھاپے میں، پوتے نواسوں کے لذتیں بھی دیکھنی ہے انہوں نے. خود بھی جلدی کیا کرو تاکہ دادے نانے کا بن کے انجوائے کرو لائف کو. تو ان کی بڈیاں دیکھ لو، بڈیاں 80-80 سال کی بڈی بریزر اور چڈی میں بیٹھی بھی ہوگی ساحل سمندر پہ، لائف کو کیا کر رہی ہے؟ انجوائے. آپ تو وہیں سے آئے ہوئے نا، آپ کو دیکھا ہوگا. آپ یار یہ کوئی زندگی ہے یار، اس کے فضائل ہمیں بتاتے ہو. اس سے تو ہماری وہ دادی جو جس کا پوتا ڈھکن لیس گٹر پہ بیٹھ کے آتا ہے وہ زیادہ اچھا ہے. ابھی یورپ سے کسی نے کلپ بنا کے بھیجا کہ یہ اولڈ ہاؤس کا جو تصور ہے یورپ میں، یہ اتنا گندا نہیں ہے جیسے مسلمانوں نے سمجھ لیا ہے. آج کل نا کچھ لوگ وہاں جب جاتے ہیں تو ایک پہلو ان کے سامنے ہوتا ہے اس سوسائٹی کا، ایک پہلو. سڑکیں صاف، لوڈ شیڈنگ نہیں ہے، علاج کی سہولت ہے. یہ اس سوسائٹی کی خوبی نہیں ہے بھائی، یہ ایک سسٹم کی خوبی ہے. یہ حکومت اور پیسہ ہے، جب پیسہ ہوتا ہے تو سب کچھ کیا ہوتا ہے، سیٹ ہو جاتا ہے. شاعر نے شعر کہا ہے نا، خدا جب حسن دیتا ہے نزاکت آ ہی جاتی ہے، قدم گن گن کے رکھتے ہیں کمر بل کھا ہی جاتی ہے. جب جیب میں پیسہ ہوتا ہے نا تو چہرے پہ ایک رونق سی ہوتی ہے. تو جن قوموں کی جیب میں پیسہ ہے تو ان کے چہروں پہ بھی رونقیں ہیں، ظاہر ہے ڈیولپمنٹ ہے ٹھیک ٹھاک، اور وہ پیسہ بھی ہمارا ہی ہے بھائی، ہمارا ہی ہے. یہ ہندوستان سے سارا جو کھرید کے لے گئے تھے یہ لوگ، عالمگیر بادشاہ رحمت اللہ علیہ کے دور میں حکومت کے جو ایسٹس تھے نا، ایک دفعہ ان کو شمار کرنے لگے ہندوستان کی دولت، جس میں برما بھی تھا، بنگلہ دیش بھی تھا، پاکستان بھی تھا، ہندوستان بھی تھا. تو عالمگیر رحمت اللہ علیہ نے یہ کام لگایا کہ حکومت کے پاس ایسٹس کتنے ہیں، سونے کے ایسٹس، خزانے، اشرفیاں. آپ کو پتا ہے جب سرکاری سطح پہ اکاؤنٹنگ کا کام ہوتا ہے تو وہ بہت بڑے پیمانے پر ہوتا ہے. جب اکاؤنٹنگ شروع کی گئی ہے تو حکومت عاجز آ گئی تھی، اتنی دولت تھی. یہ کام روکنا پڑا، جو اشرفیاں تھیں نا سونے کے سکے، وہ کاؤنٹ نہیں کر پائے تھے. یہ سارا مال کہاں گیا ہے؟ یورپ گیا ہے، تجارت سے نہیں، غاصبانہ قبضہ کر کے. اور یہ ہمیں کہتے ہیں اسلام تلوار سے پھیلا ہے. بھائی صاحب تمہارے جو بلڈنگیں بنی ہیں نا، یہ بموں سے بنی ہیں، ہمارا خون چوسا ہے جس سے یہ سب کچھ تم نے ڈیولپمنٹ کا کام کیا ہے سارا. سمجھتا نہیں ہے بات کو، جب نہیں پڑے گا رات کو تو نہیں سمجھے گا بات کو. تو ہمارے جو دیسی لبرل ہے نا، یہ بہت خطرناک ہوتا ہے. اچھا انگریز کو آپ اپنی سوسائٹی کی خوبی دکھاؤ، فوراً مان جائے گا، فوراً یقین کر لے گا، یار بڑا زبردست تمہارا ایک سسٹم ہے. ہمارے استاد یو کے گئے، ایک انگریز کے گھر گئے تو دیکھا، میرے جو پیر و مرشد ہیں نا، ان کا لندن کا سفر ہو چکا ہے. ایک انگریز کے گھر میں گئے تو انگریز اکیلا تھا اور گھر میں چار بڑے بڑے کتے، چار، ہماری چار بیویوں پہ اعتراض ہوتا ہے ان لوگوں کو، اور آپ کے چار کتوں پہ ہم اعتراض نہ کریں؟ یار کیا بات کر رہے ہو یار، ہم پہ یہ طنز کرتے ہیں یہ مولویوں کو، دیکھو چار چار بیویاں، چار چار بیویاں، شادیاں، بچے، تم چار چار کتے لے کے گھوم رہے ہو، یار یہ انسانیت ہے؟ یہ کتا پن ہے، یہ تو کتا پن ہے. تو وہ کہتے ہیں میں جب اس گورے کے گھر میں گیا تو ٹوٹل کتنے کتے تھے، اور انتہائی بدبو، کتوں کی جو لید ہے نا وہ بہت بدبودار ہوتی ہے. خیر کہتے ہیں میں نے گپ شپ لگانا شروع کی، ہیلو ہاؤ ہاؤ یو جانسن نینسن، واو ہاؤ یو ڈوئنگ اٹ، جو بھی ٹش پش اسٹائل ان کا. हम लोग तो वो स्टाइल बना भी देसी लोग हैं ना, गरीब लोग हैं। हमारा तो ये होगा, वसीम भाई क्या कर रहे हो, सत्तार भाई, जमशेद तुम फिर बगैर नहाए आ गए, ठीक है ना, हमारा तो ये स्टाइल होगा। उनका स्टाइल भी क्या है, चेंज। खैर, कहते हैं गोरे से मेरी गपशप शुरू हुई, ये बात है 92-93 की। कहते हैं गोरे से मेरी गपशप शुरू हुई, तो फिर गोरे ने खुद इस्लाम की तारीफ की। कहते हैं यहां जो लंदन में जो मुसलमान फैमिलियां रहती हैं, मुझे उनकी एक चीज बहुत पसंद है। हमारे उस्ताद ने पूछा क्या पसंद, कहते हैं यार कभी पाकिस्तान से किसी की फुप्पो आ रही है उसे रिसीव करने जा रहे हैं, कभी किसी का चचा आ रहा है उसको रिसीव करने जा रहे हैं, कभी किसी की मामू, किसी का मामू आ रहा है उसकी दावत हो रही है। हम लोग के यहां ना चचा रहा ना फुप्पो रही ना, हालांकि फुप्पो बहुत फसादी होती है, इसके बावजूद क्या होती है, मोहब्बत होती है फुप्पो से। जितने घरों में लड़ाइयां हो रही हैं उसमें हाथ किसका होता है, फुप्पो का होता है। आप कहो नहीं फुप्पो तो बड़ा प्यारा रिश्ता है, आपके लिए प्यारा रिश्ता है, आपकी अम्मा के लिए उससे खतरनाक रिश्ता इस कायनात में पैदा हुआ नहीं है। आपकी अम्मा और आपकी फुप्पो ऐसे हैं जैसे फिलिस्तीनी और इसराइली, ये ऐसे हैं। खैर, तो उसने कहा इतना तुम लोगों का एक निजाम है, मोहब्बतें। आज मेडिकल साइंस और जो साइकोलॉजिस्ट हैं वो इस बात का इतराफ करते हैं कि इंसान को सबसे ज्यादा सुकून के लिए जो सबसे ज्यादा जिस चीज की जरूरत है वो है रिलेशन। वो क्या है, अब वो आर्टिफिशियल रिलेशन, मसनूई रिलेशन पे जोर देते हैं। उनके जो माहिर नफ्सियात है ना अंग्रेजों के, वो भी कहते हैं आपकी मेंटली हेल्थ के लिए, सुकून के लिए दौलत से ज्यादा वैल्यू किस चीज की है, रिलेशन की। क्योंकि इंसान इंडिविजुअल लाइफ नहीं गुजार सकता, तो अब उनके जब रिलेशन मार्केट से शॉर्ट हो गए तो अब वो आर्टिफिशियल रिलेशन, आर्टिफिशियल रिलेशन कैसे है, ब्लड रिलेशन नहीं है, आप खुद से रिलेशन बना रहे हो। वो कहते हैं भाई सदका खैरात किया करो ताकि गरीबों से आपका ताल्लुक अच्छा हो, जमशेद को कभी अपने पैसों पे भी चाय पिला दिया करो ताकि जमशेद तुम्हारे साथ क्लोज हो जाए, क्योंकि वहां रिवाज नहीं है अपने खर्चे पे किसी को चाय पिलाने का। तो कोई जो नीडी पीपल हैं आप जाके उनका थोड़ा सा मदद कर लिया करें, उससे रिलेशन क्या होगा आपका मजबूत। ओ भाई साहब, सबसे पहला रिलेशन मां और बाप का होता है, समझते हो ये किसका बनाया हुआ है, अम्मा अब्बा के बगैर खुशियां नहीं है, तभी तो बाप मां के मरने पर कैसा रोते हैं, ऐसा लगता है घर उजड़ गया, हम तो दादी के मरने पर इतना रोए थे, घर उजड़ गया भाई, रिलेशन खत्म। क्योंकि दादियों का पोतों से क्या होता है, रिलेशन, भाई बहनों का रिश्ता। ये तो इस पर तो मैं बहुत दफा बोलता रहता हूं, मैं ज्यादा डेप में नहीं जाऊंगा। तो मैं यस कर रहा था, हमारे जो देसी लिबरल है ना, देसी लिबरल, ये बड़े डेंजर, अंग्रेज को आप समझाएं समझ जाएगा फौरन, क्योंकि वो सफेद कागज की तरह है, उसको आप इस्लाम की ब्यूटी समझाएं दो मिनट में समझ में आएगी। हमारा जो देसी लिबरल है ना, जब ये जाता है वहां तो जो उसकी आंखें खुलती है ना, वो आबशारें देख के और रोड और सड़कें और खूबसूरती देख के, तो वो समझता है सब कुछ यही है, तो वो ओल्ड हाउस के भी फजाइल बयान करना शुरू कर देता है। तो अभी एक देसी लिबरल है, वो आजकल बड़े फजाइल बता रहे हैं कि ओल्ड हाउस का वो कॉन्सेप्ट हमारी सोसाइटी में नहीं है जो मुसलमान बताते हैं यहां स्कॉलर्स। ओल्ड हाउस तो बड़े खूबसूरत होते हैं, और बूढ़े लोग खुद कहते हैं कि हमें बेटा ओल्ड हाउस में जमा कर दो, वहां हमें पहुंचा दो, वहां हमारी केयर घर से ज्यादा होगी, वहां हम कैरम बोर्ड खेलेंगे, वहां हम स्नोकर खेलेंगे, वहां हम फिल्में देखेंगे, वहां हम सब बुढ़े आपस में बैठ के अपनी जवानी की दास्तानें सुनाएंगे। एक बुड्ढा बुड्ढी बैठे हुए थे, खाना मंगवाया उन्होंने, खाना मंगवाया तो पहले बूढ़े ने खाया, जब खत्म कर लिया तो फिर ऑर्डर दिया गया बुढ़िया के लिए मंगवाया। तो वेटर ने पूछा कि तुम दोनों ने एक ही टाइम पे क्यों नहीं मंगवाया, तो उन्होंने कहा बत्तीसी फारिग नहीं थी, पहले मैंने बत्तीसी लगा के खाना खाया है, अब मैं खा चुका हूं तो ये बत्तीसी कौन यूज करेगा, ये दादी यूज करेगी। तो वो तो इसलिए तो ये सारी सहूलतें कहां मुयस्सर होती हैं, सारे बूढ़े एक जगह इकट्ठे हो जाते हैं। کتنا اچھا اولڈ ہاؤس. آئے آئے آئے. انسان کی عقل, ہمارے حضرت فرمایا کرتے تھے انسان اسلام سے جب ہٹتا ہے نا سب سے پہلے اس کی کھوپڑی خراب ہوتی ہے. سب سے پہلے جو چیز خراب ہوتی ہے وہ کیا ہے؟ کھوپڑی. صحیح اور غلط کا معیار, کرائٹیریا کیا ہے؟ او بھائی, بڈھے کو اولڈ ہاؤس کی ضرورت نہیں ہے, اس کو محبت کی ضرورت ہے, اس کی تنہائی دور کرنے والی اولاد کی ضرورت ہے. آپ اپنے بڈھے کو, بوڑھے باپ کو بھیج دیں برج خلیفہ, بولے ابا آپ وہاں انجوائے کرو لائف کو, دبئی بھیج دیں, ابا آپ انڈا موڑ پہ آپ کا رہنا مناسب نہیں ہے, آپ یہ غریب ملک کے بجائے دبئی میں آپ کو بھیج رہا ہوں, آپ وہاں رہیں, وہاں آپ جیسے پانچ چھ بڈھے جمع ہوئے ہوئے ہیں, ابا چلے جائے گا بڑھاپے میں؟ ابا امریکہ جانے کے لیے اگری نہیں ہوتا بھائی, سمجھ رہے ہو؟ ابا چلا جائے گا وہاں؟ ابا بولے گا کمبختو, میں نے تمہیں اس لیے پیدا کیا تھا کہ بڑھاپے میں مجھے دبئی بھیج دینا, تم یہاں رہنا, تم دفاع وہاں پہ, تم جاؤ وہاں پہ. تو اولڈ ہاؤس کے بھی ابھی فضائل جو ہے نا ہمارا لبرل طبقہ بیان کرنا شروع کرے گا, آپ دیکھیں. اور یہ جو ایک پہلو دکھایا کہ اولڈ ہاؤس میں اتنی کیئر ہو رہی ہے اتنا, یہ بھی ایسا نہیں ہے, یہ بھی پرائیویٹ اولڈ ہاؤس ہیں جو ابا نے اپنے خرچے پہ ہائر کیے ہوئے ہیں, ورنہ جو حال وہاں اولڈ ہاؤس کا ہے وہ بھی اللہ کی پناہ ہے. بڈھے کو کوئی کسی اور کے بڈھے کو کیوں رکھے گا بھائی؟ ڈیوٹی سمجھ کے کسی کی خدمت کرنا اور محبت کی بیس پہ کرنے میں زمین اور آسمان کا فرق ہے. ڈیوٹی سمجھ کے خدمت ایئر ہوسٹس کرتی ہے, ٹائم دیکھ رہی ہوتی ہے کب فلائٹ زمین پہ اترے گی اور میری ڈیوٹی ختم ہوگی اور پھر پیسے لینے پہنچ جائے گی. اور محبت میں جو خدمت وہ ہوتی ہے, جو سعودی عرب میں ایک کیس آیا تھا کہ ایک بیٹے نے کہا ماں میں اپنے پاس رکھوں گا بڑھاپے میں, دوسرے نے کہا ماں میرے پاس رہے گی. اتنا جھگڑا ہوا ہے نا دونوں بیٹوں کا, کورٹ میں کیس پہنچا ہے. یہ ڈیوٹی نہیں ہے, یہ کیا ہے؟ محبت. جس سے انسان کو محبت ہوتی ہے خرچ کرنے میں مزہ آتا ہے اس پہ, وہ کہتا ہے یہ میری پراپرٹی ہے, میں رکھوں گا بوڑھی ماں اور بوڑھے باپ کو. یہ لڑائیاں مسلم سوسائٹی میں نظر آئیں گی, غیر مسلموں میں یہ لڑائیاں مارکیٹ سے شارٹ. سعودی عرب میں بی بی سی کی رپورٹ تھی, ہے دو بھائیوں میں لڑائی ہوئی, کہہ رہا میں رکھوں گا ماں کو, کہہ رہا تیری ماں ہے کیا, میں رکھوں گا. کورٹ میں کیس گیا ہے, پھر عدالت نے چھ چھ مہینے کا کہا ہے کہ چھ مہینے تو رکھے گا, چھ مہینے تیرا باپ رکھے گا, تو رکھے گا. کس کس سطح پہ لڑے. میں جب میڈیا دیکھتا ہوں نا تو ڈپریشن سے نیند اڑتی ہے کہ علماء کس کس سطح پہ لوگوں سے جنگ کریں. مذہب انسان کو صحیح گائیڈ کرتا ہے, لیکن مذہبی اسکالر ہی اگر دو نمبر ہی شروع کر دیں. دو تین مذہبی اسکالر ہیں آج کل, انہوں نے یہ منجن بہت بیچنا شروع کر دیا ہے کہ تمہاری بیوی پر تمہاری ماں کی خدمت لازم نہیں ہے. یار تم بے شرمو, تمہاری ماں جب تمہاری بیوی کو بلاتی ہے کہ بیٹا پانی لے کر آؤ, بغیر تو تم اپنی بیوی کو یہ مسئلہ بتایا کرو کہ تم پر میری ماں کی خدمت لازم نہیں ہے. کیسے بے شرم لوگ ہیں, غیرت نہیں ہے ان لوگوں میں. آپ اس پر بیان کرو کہ ساسیں بہوؤں پہ ظلم کرتی ہیں, ہم بھی سنیں گے آپ کی بات, کرتی ہیں, اس میں دو رائے نہیں ہو سکتی. اس کو غلام بنا کے رکھتی ہیں, غلط ہے, نہیں رکھنا چاہیے. لیکن آپ نے اتنا مبالغہ کر دیا عورت کے حقوق, فیمنسٹ عورتوں کو بھی پیچھے چھوڑ دیا آپ نے. گھروں کا نظام کیسے چلے گا؟ ہمیشہ گھروں میں چھوٹے کس کی خدمت کرتے ہیں؟ بڑوں کی. یہ ہماری سوسائٹی کی خوبصورتی ہے. صحابہ میں بھی ایسا ہی ہوتا تھا, یہ کہتے ہیں صحابہ میں اس کی کوئی مثال نہیں ملتی. جابر بن عبداللہ رضی اللہ تعالی عنہ نے نکاح کیا ایک عمر یافتہ عورت سے, صحیح بخاری کی حدیث ہے. نبی صلی اللہ علیہ وسلم نے فرمایا کہ کنواری سے کیوں نہیں کی؟ حضرت جابر نے کیا فرمایا, میری چھوٹی چھوٹی بہنیں ہیں, میں اگر کسی کم عمر لڑکی سے شادی کروں گا تو میری بہنوں کو سنبھالے گی کیسے؟ وہ میری ماں نہیں ہے, میری بہنوں کو کون, وہ تو خود اس کو مجھے سنبھالنا پڑے گا. تو میں نے ذرا مچور خاتون سے شادی کی ہے. اس سے پتہ چلتا ہے کہ نکاح کا ایک مقصد گھر سنبھالنا بھی ہوتا ہے. آپ حضرت جابر کو یہ بتاتے کہ آپ کی بیوی کا کام آپ کی بہنوں کو سنبھالنا نہیں ہے, ایک رکھ کے تھپڑ لگاتے ہو. कि तू अपनी सोसाइटी को जाके तबाह कर, हमारा एक खूबसूरत गुलशन है, खूबसूरत बहार है, रिलेशन है, मर्द के दिल में जगह ही वो औरत बनाती है जो औरत उसके मां बाप की खिदमत करती है। मर्द कहता है मेरी खिदमत मत, अगर मर्द का बच्चा होगा गैरतमंद होगा, मुझे इग्नोर कर दे, मेरी मां को मां का ख्याल कर। हर आदमी स्कॉलर बनके मंजन बेच रहा है, ये हमारे मुल्क में बहुत बड़ी आफत है। जिसकी जो फील्ड नहीं है ना वो उसी में आगे निकल रहा है। जब भी कोई ऐसा स्कॉलर बयान किया करे ना कि आपकी बीवी पर आपकी मां की खिदमत लाजिम नहीं है, तो उसको बोल तू अपने घर में अपनी बीवी को समझा ये बातें। कितनी घरों में तलाकें हो गई हैं इस बेस पे, चंद स्कॉलर्स के ये क्लिप गए हैं, कितने फटे हुए घरों में बेगम साहिबा बैठी हुई हैं हाथ पे हाथ रख के, मेरे जिम्मे तुम्हारी मां की खिदमत लाजिम नहीं है, मेरे जिम्मे तुम्हारे बाप की खिदमत लाजिम नहीं है। वो कहे तेरे जिम्मे है क्या, बच्चे तू पैदा नहीं कर रही है, एक हाथ से ज्यादा वो नहीं पैदा हो रहा, तेरे जिम्मे है क्या फिर? आप कह सकते हो कि बेटा करे ना मां की खिदमत, यकीनन करे, इन बाहर के काम कौन संभालेगा भाई? जब बेटे को मौका मिलता है, गैरतमंद बेटा बीवी को पीछे छोड़ के खुद मां की खिदमत करता है, मैं खिलाऊंगा इसको पानी, पिलाऊंगा इसको पानी, मैं इसके लिए चाय बनाऊंगा। लेकिन मर्द के जिम्मे अल्लाह ने कहां के काम रखे हैं? कमबख्तो तुम तो एक एकेडमी में बैठे हुए हो, बाहर जाते नहीं हो, मर्द को कमाने के लिए बाहर जाना पड़ता है, तुम लोगों को क्यों खराब कर रहे हो? जो सऊदी अरब में जॉब कर रहा है, जो अमेरिका में जॉब कर रहा है, जो हम तो इसी के कायल हैं कि जहां जाओ सफर में बीवी को साथ लेके जाओ, लेकिन हर आदमी के पास इतने वसाइल नहीं होते। असल हुक्म तो यही है कि साथ साथ होनी चाहिए तुम्हारी, लेकिन हर आदमी इतना अफोर्ड नहीं कर सकता। सहाबा में भी ऐसा नहीं था, सब नहीं लेके जाते थे, जो गरीब सहाबा थे उनकी बीवियां घरों में रहा करती थी, वो कमाने के लिए जाते, जिहाद के लिए जाते, बीवियां कहां रहती थी? घर में रहती थी। ऐसा सोसाइटी का बेड़ा गर्क कर रहे हैं ये स्कॉलर। मर्द के दिल में सबसे ज्यादा कदर ही उस औरत की है जो उसके मां बाप को, वो शादी करने का एक बड़ा मकसद ही यही होता है भाई, लड़कियों को बागी बनाया जा रहा है। आप भी करें खिदमत, लेकिन बाहर के काम अल्लाह ने किसके जिम्मे लगाए हैं? मर्द के जिम्मे लगाए हैं। हां यह जरूर है कि इसमें एतदाल जरूरी है, एतदाल। गांव देहातों में हमने खुद देखा है कि औरत जो बहू है ना उसको ऐसा खींच के रखती है, नचोड़ देती है उसको जुल्म करके, 18-18 रोटियां पकवाई जा रही है, ज्यादती है, यह जुल्म है, यह जुल्म है भाई। एतदाल होना चाहिए हर चीज में, उसके सोने का ख्याल करो। ये थोड़ी कि जब चाहे उठा के ठुड्डा मार के उठा दिया, ना कोई सोने की फिक्र, ना कोई उसके आराम का ख्याल है। लेकिन जब घर में रहते हैं इकट्ठे तो कामों को बांटना पड़ता है, सबको मिलजुल के काम करना पड़ता है। हमारे दोस्त की शादी हुई तो वो बेगम साहिबा ने मना कर दिया साफ तौर पर, मेरे जिम्मे नहीं है। अब उन्होंने कहा कि भाई आप ये काम कर लो, आप ये काम कर लो, आप बहन खाना बना देगी, तुम सिर्फ रोटियां बना दो। उनके बेगम ने कहा मेरे जिम्मे रोटियां बनाना नहीं है, यही स्कॉलर्स के सुने हुए थे। उसने कहा तेरे जिम्मे सिर्फ खाना खाना है। बिल आखिर उनमें तलाक हुई है, क्योंकि मर्द ने कहा मेरे किसी काम की नहीं है भाई, ये खाने के वक्त आके बैठ जाती है, बाकी सारे काम कौन कर रहा है? तो जब घरों में रहोगे तो ये सब कुछ करना पड़ता है। हाँ, जहां भी जरा सा जुल्म का खतरा हो भाई, फिर बीवी को यकीन अलग रखो, फिर हम भी इसके कायल हैं, फिर साथ ना रखो। लेकिन बाज दफा अलग, इकलौता बेटा कैसे अलग, बच्चे तो पैदा हो ही नहीं रहे, इकलौते इकलौते चल रहे हैं मार्केट में, वो कहां लेके जाएगा अलग उसको? मैं ऐसी औरतों का पता है क्या इलाज करता हूं, अकेली मां है, अकेला बाप है, कोई खिदमत, या तो आप मालदार हो, ठीक डिफेंस के लिफ्टन में रहते हो, वहां तो फिर कोई किसी की खिदमत नहीं करता भाई, वहां तो सब मुलाजमीन रखते हैं, आपका लिविंग स्टैंडर्ड बहुत हाई है। वहां बाद घरों में ऐसा होता है कि कोई काम औरतें नहीं करती हैं। सऊदी अरब में रॉयल फैमिली में क्या खवातीन थोड़ी घरों में पोछा लगाएंगी? तो ऐसा थोड़ी हो, तो बहुत जो अपर लेवल के लोग होते हैं जो नॉर्मल उससे बड़े हुए होते हैं उनमें तो कोई भी काम, आप जूता भी खुद नहीं पहनते, नौकर आके आपको शूज पहनाए। मेम साहिबा सिर्फ उनका काम होता है ब्यूटी पार्लर में रहना, कोई काम नहीं है उनका। आज ये वाला लिपस्टिक लगा के देखो, नहीं ये वाली समझ में नहीं आ रही, इंपोर्टेड लिपस्टिक दूसरी लगा के, बस वो यही है उनका, कोई फारिग, पैसा बहुत है, लैंडलॉर्ड है वहां, ठीक है भाई, वहां तो कोई किसी की खिदमत नहीं करता। खिदमतें किससे करवाई जाती हैं? मुलाजमीन से। इतने लैंडलॉर्ड हो ठीक है भाई, कुरान ने भी कहा है आशिरूहुन्ना बिल मारूफ, जो उर्फ चल रहा है उसके हिसाब से रहो। तो उर्फ अगर मालदारों का ये है कि उनके मुलाजिम होते हैं, तो बल्कि फुकाहा ने तो यहां तक लिखा है कि अगर बहुत ऊंचे खानदान में आपने शादी की है तो बीवी के लिए मुलाजिम भी आपको लेके देना पड़ेगा, क्योंकि उस लड़की ने कभी खुद काम नहीं किया, हमेशा मुलाजमीन से काम करवाया, तो शौहर के जिम्मे क्या है, उसको नौकर कभी नौकर भी अरेंज करके दे। तो इतने ऊपर हाथ मारने की तुम्हें जरूरत क्या है, गरीबों अपनी औकात में रहो ना। हम तो नॉर्मल लोगों की बात कर रहे हैं जो नॉर्मल मुतवस्सित घराने होते हैं, तो उसमें भी ऐसा नहीं है कि सास बोले बेटा पानी दो तो बहू उठ ही नहीं रही है, कि हम तो रॉयल फैमिली से। वहां भी इतनी खिदमत तो वहां भी बनती है, इतनी खिदमत तो कोई भी बूढ़ा कह दे ना आपसे, देखो मैं अगर आपसे यहां कहूं मुझे प्यास लग रही है पानी पिला दो, आप क्या मुफ्ती साहब हमारी हम पर आपकी खिदमत लाजिम नहीं है। लाजिम ना होने का ये मतलब कि मैं कोर्ट में केस नहीं कर सकता, ये बात तो ठीक है भाई, मैं कुछ भी नहीं कर सकता, लेकिन बेशर्मी की इंतहा होगी कि नहीं होगी यार। ऐसे ही मेरे भाई, सास ससुर अगर घर में बहू को कह रहे हैं बेटा चाय बना दो, सास कह रही है बेटा मेरे पांव में बहुत तकलीफ हो रही है, थोड़ा सा आज इत्तेफाक से दबा दो, देखो कैसा लगता है, वो कहे मेरे जिम्मे लाजिम नहीं है। ये बदतमीजी सिखाई जा रही है, घरों को बर्बाद किया जा रहा है और कुछ भी नहीं है। और सब घरों में सास बहुओं पे जुल्म होता भी नहीं है। ये जो कमेंट्स में बहुएं लिख रही होती है ना, मेरी सास ऐसी, उनकी सासें होती होंगी, इसका मतलब ये नहीं है कि दुनिया में सबकी सासें खराब हैं। हमने बहुत से घरों को हंसता खेलता बसता देखा है। मैं खुद अपनी मिसाल देता हूं, मेरी वालदा का जो रिलेशन था अपनी बहुओं से बहुत अच्छा, हमारे घर में जितनी हमारी भाभियां वगैरह थी सब वालदा के साथ रहना चाहते थे सब लोग। मेरी दादी और मेरी वालदा साथ रही हैं, सास थी ना, सारी जिंदगी साथ गुजारी है उन्होंने, और मेरी वालदा एजुकेटेड थी। मेरी वालदा ने स्कूल में सुपरवाइजर थी, टीचर थी, तो पढ़ी लिखी खातून थी मेरी वालदा। घर संभाला उन्होंने, दादी को भी संभाला, खिदमत की, हमारा भी दिल जीता, दादी का भी दिल जीता। अगर मेरी अम्मा सुन लेती इन स्कॉलर्स को, शुरू में ही इन स्कॉलर्स को सुन लेती कि मुझे अलग घर लेके दो, मेरे जिम्मे, मेरे अब्बा से कह रही होती मेरे जिम्मे आपकी वालदा की खिदमत लाजिम नहीं है, थोड़ा इंग्लिश में ठिशपिश भी कर देती और अलग हो जाते, तो हमें दादी की मोहब्बत, बोलो ना यार, ना अलग रहते, दादी की मोहब्बत तो ना मिलती। दादी तो भाई चाहिए मेरे भाई, बच्चे को क्या चाहिए, अब तुम बुड्ढे हो गए हो, अब तुम्हें नहीं पता चलेगा, बच्चे को अम्मा से ज्यादा कौन अच्छी लगती है, नानी दादी। हमें तो भाई अपनी अम्मा से ज्यादा दादी पसंद थी, क्योंकि हमारी दादी ने एक तख्त था उनका जहेज का मिला हुआ, मेरा ख्याल है कम से कम 1948 से पाकिस्तान बनने से पहले का तख्त था वो, उस पे फट्टे लगे हुए थे, एक जहेज का बक्सा था उनके पास। मैंने जब से होश संभाला वो बक्सा देखता आया था मैं, लोहे का, हम कहते थे ब्रीफकेस का जमाना आ गया है, ना ना, फिर पान का एक खोखा, वो पान तान हुआ करता था, हिंदुस्तानी औरतें ना पान, उस पे इतना सा उन्होंने पान निकाला, कत्था लगाया, चूना लगाया, छालियां डाली, यूं करके साइड पे फिक्स किया और नियत बांध ली नमाज की, जबरदस्त। चीजें छुपा छुपा के रखती थी अपने पोतों के लिए, मां छुपा दिया कुछ, केला छुपा दिया कुछ, आइसक्रीम छुपा दी, जिस पे ज्यादा दिल आ रहा है उसको बुला के छप्पड़ में उसको पकड़ा दिया। अंग्रेजों की दादी को देखो, ब्रेजर पहन के और चड्डी पहन के बैठी हुई होगी यार, कुछ इंसान को कुछ इस उम्र में तो कम से कम कुछ स्काफ हो। फिर मैं जब अंग्रेजों की बुढ़ियों को देखता हूं, मुझे अपनी नानी भी याद आती है, दादी भी, नानी का भी ऐसे ही हिसाब था। मैं फौरन देखता हूं यार, हमारी दादियों के सरों पे चादरें होती थी, हाथ में तस्बीह, वुजू, बार बार वुजू करना की वजह से चेहरे पे एक रौनक, तिलावत, दुआएं, बात बात पे दुआएं देती थी। ایک خرابی تھی ڈرامہ اور تھوڑا پڑوسوں کی غیبتیں ہلکی پھلکی، اللہ معاف فرما. وہ بھی جب کوئی غیبت کا ٹائم آتا آواز بہت سلو ہو جایا کرتی تھی. ہم کہتے تھے بھائی آواز تو کمرے سے باہر نہیں جا رہی لیکن اتنے آرام سے. آپ نے دیکھو پرانے زمانے کی دادیاں جب غیبت کرتی ہیں نا تو آواز کیا کر دیتی ہیں سلو. ان کو احساس ہوتا ہے کہ ہم کوئی الٹا کام کر رہے ہیں، ٹھیک کام نہیں کر رہے ہم. تو اس لیے جب مرا کرو نا اس کلچر پہ تو جا کے ان کے بڈھوں کو دیکھ لیا کرو. کس کو؟ بڈھوں. اور اپنے بڈھوں کو کمپیئر کیا کرو. اب تو ہمارے یہاں بھی لبرلزم سیکولرزم اتنا آ رہا ہے کہ ہمارے بڈھوں کا بھی وہی حشر ہونے والا ہے. ماں باپ دادا دادی نانا نانی کی خدمت شوق سے کیا کرو، ان کے چماٹے بھی کھاؤ، ان کی ڈانٹے بھی کھاؤ، اس سے بہتر کوئی عبادت نہیں ہے. اللہ نے بہت بڑا حق بنایا بھائی. تو خیر ہم بات کیا کر رہے تھے کہ آج کل اولڈ ہاؤس کے بھی فضائل اب شروع ہو چکے ہیں اور یہ ہماری سوسائٹی میں بھی اولڈ ہاؤس ہونا ضرور چاہیے، اس کا میں منکر نہیں ہوں، کیونکہ بہت سے لوگوں نے اپنے ماں باپ کو ہماری سوسائٹی میں بھی نظر انداز کرنا شروع کر دیا ہے. تو ان بیچاروں کا ٹھکانہ کم از کم روڈ سے تو بہتر ہی ہے نا اولڈ ہاؤس. اور وہ جو بوڑھے وہاں کہہ دیتے ہیں نا کہ ہمیں بھیج دو اولڈ ہاؤس میں، یہ کمال نہیں ہے. ان کو پتا ہے کہ ہم نے اپنے ابا کو بھیجا تھا، ہماری اولاد کو اب گلٹی فیل کر رہی ہے ہمیں یہاں رکھ کے. ان کو پتا ہے کہ ہماری اولاد کمفرٹ زون میں نہیں ہے، تو اس لیے وہ خود ہی کہہ دیتے ہیں، غیرت مند بوڑھے ہوتے ہیں، ہمیں وہاں بھیج دے بھائی، تو وہاں کیرم بورڈ تو کھیلیں گے. تو کہاں سے کہاں چلے گئے ہم، کیا بات کر رہے تھے، کدھر کو آ گئے. میرے بھائی دیکھو، اسلام سے زیادہ خوبصورت دنیا میں کوئی مذہب بولو نہیں ہے. ہم پہ تو اللہ کا خدا کی قسم سب سے بڑا احسان ہے، اللہ نے مسلم پیدا کر دیا، بہت بڑا اللہ نے احسان کر دیا ہم پہ، ہر چیز کا حل بتایا. ہاں میں یہ عرض کر رہا تھا کہ کئی محاذوں پہ ہمیں لڑنا پڑ رہا ہے. جو ایک سیلاب آ رہا ہے طوفان بدتمیزی کا، اس کے مقابلے میں ہم اسلام کو لے کر آتے ہیں، لیکن پھر مذہبی اسکالر اسلام کی جب غلط تشریح کرنا شروع کر دیتے ہیں ان سے الگ لڑائی شروع ہو جاتی ہماری. بھائی یہ وہ غلط اسلام ہے، صحیح اسلام کیا ہے؟ صحیح اسلام ریلیشن پہ بلیو رکھتا ہے، محبت پہ یقین رکھتا ہے. آپ دیکھو اسلام میں محبت کی کتنی ویلیو ہے، اس سے آپ ایک مسئلے سے اندازہ لگاؤ کتنی ویلیو ہے. جوڑ پر اسلام کتنا یقین رکھتا ہے. مسئلہ یہ ہے کہ اگر میاں بیوی دونوں کافر تھے، دونوں کی شادی ہو گئی، تو اسلام اس شادی کو ایکسپٹ کر لیتا ہے؟ کیا خیال ہے بھائی، کرتا ہے کہ نہیں کرتا؟ بھائی ہندو کی شادی ہندو لڑکی سے ہوئی اور آگ کے گرد سات چکر لگائے پنڈت جی نے پڑھ کے اس کا نکاح پڑھا دیا. میں جب انڈیا گیا تو سب سے پہلے میں پنڈت جی سے ملوں گا، یہ آپ پڑھتے کیا ہو؟ ہم تو پڑھتے ہیں یا ایھا الناس اتقوا ربکم، اے لوگوں اللہ سے ڈرو، اور اس نے تمہیں ایک جان آدم اور حوا سے پیدا کیا. ہم تو یہ پڑھتے ہیں، سمجھ میں آ رہا ہے؟ وہ پتہ نہیں کیا پڑھ رہے ہیں. تو مجھے ایسا لگتا ہے وہ کہہ رہے بھاگ جا، انسان کا بچہ بن گیا، ابھی گھوڑے پہ بیٹھ کے بھاگ جا، دفاع ہو جائے یہاں سے. شاید یہ سمجھا رہے ہوتے ہیں اس کو، کسی کی سمجھ میں نہیں آتا. تو پنڈت جی سے میں ترجمہ پوچھوں گا، یہ آپ پڑھتے کیا؟ کوئی اچھے کلمات ہی ہوں گے، اچھا مطلب ہی ہوگا کہ یہ ایک اچھا کام کر رہے ہو، پہلی دفعہ زندگی میں کوئی ڈنگ کا تم نے کام کیا ہے. یا اس کو ڈانٹ رہے ہوتے ہوں گے، انسان کے بچے تم نے ڈھنڈڑا پہلے پہلے کیوں نہیں یہ کام کیا، ڈھنڈڑا بڑھاپے میں کیوں یہ کام، ہو سکتا ہے یہ سب ڈانٹ رہے ہو اس کو. کبھی انڈیا جانا ہوا تو میں پنڈت جی سے پوچھوں گا، ترجمہ کر کے بتاؤ یار، اب ہندو کی شادی ہوئی ہندو لڑکی سے، آگ کے گرد سات چکر لگائے اور ان کا نکاح ہو گیا، تو اسلام اس نکاح کو ایکسپٹ کر لیتا ہے حالانکہ ان کے مذہب کے مطابق پڑھایا گیا. ایکسپٹ کرنے کا مطلب کیا؟ بچے ہو گئے، اسلام اس کو حلال بچہ کہے گا، سمجھ رہے؟ ثابت النسب کہے گا، ناجائز اولاد نہیں کہے گا، اور اس کے باپ کو باپ مانے گا. اگر وہ دونوں اسلام لے آتے ہیں تو ان کو دوبارہ نکاح پڑھنے کی بھی ضرورت نہیں ہے، بس وہی پرانا نکاح ان کا اسلام ایکسپٹ کر لیتا ہے. مسئلہ یہاں کھڑا ہوتا ہے کہ دونوں مسلمان نہیں ہوئے، دونوں میں سے ایک نے اسلام قبول کر لیا. ہندو لڑکی ہے، ہندو لڑکا ہے، دونوں میں سے ایک نے اسلام قبول کر لیا، اب کیا ہوگا؟ ظاہر ہے اب ان کا نکاح نہیں چل سکتا، کیونکہ ہندو اور مسلم کا نکاح نہیں ہو سکتا. اب بعض فقہا کہتے ہیں کہ چونکہ نہیں ہو سکتا، لہذا جیسے ہی ایک نے اسلام قبول کیا فوراً ان کے درمیان نکاح ختم. شوہر نے اسلام قبول کیا, بیوی آزاد ہے, عدت کے بعد جہاں چاہے نکاح کرے, عدت ان کا وہ جو بھی ہے ان کے مذہب کے مطابق عدت ہے نہیں ہے. عورت نے اسلام قبول کیا, مرد جہاں چاہے, ہندو مرد ہے وہ جہاں چاہے, یعنی عورت جہاں چاہے نکاح کر لے عدت کے بعد. یہ بعض حضرات کی رائے, لیکن امام حنیفہ رحمہ اللہ کی رائے کیا ہے؟ احادیث دونوں طرف ہمیں ملتی ہیں. امام حنیفہ نے ترجیح اس بات کو دی ہے کہ اگر ایک نے اسلام قبول کر لیا اور ہم یہ کہہ دیں کہ نکاح ٹوٹ گیا ہے, تو اس کا مطلب اسلام لانے کی وجہ سے ریلیشن ٹوٹا ہے, جبکہ اسلام ریلیشن جوڑتا ہے, توڑتا بولو نہیں ہے. یعنی اس کا تو مطلب یہ ہوگا کہ اسلام لانے سے نکاح ٹوٹ رہا ہے بھائی, یہ تو ریلیشن ختم ہو رہا ہے. اب دونوں کو چلنے بھی نہیں دے سکتے کیونکہ مسلم اور غیر مسلم جمع نہیں ہو سکتے. تو وہ کہتے ہیں کہ اگر شوہر اسلام لایا ہے تو شوہر کورٹ میں کیس کرے گا کہ میں اسلام لایا ہوں, کورٹ میری بیوی کو کہے کہ تم بھی اسلام لے کر آؤ تاکہ تمہارا نکاح برقرار رکھا جائے, بیوی پہ اسلام پیش کیا جائے گا, بیوی اسلام لے آئے ٹھیک ہے, کوئی تجدید نکاح کی ضرورت نہیں ہے, پرانا والا نکاح باقی ہے. لیکن بیوی نے اسلام قبول کرنے سے انکار کر دیا تو کورٹ اس نکاح کو اس بیس پہ ختم کرے گی کہ اسلام کو ٹھکرا دیا ہے. اسلام کو ٹھکرانا رشتہ توڑنے کا سبب بن سکتا ہے, اسلام لانا رشتہ توڑنے کا سبب نہیں بن سکتا. کھوپڑی شریف میں سمجھ میں بات آ رہی ہے؟ لوگ مجھے کہتے ہیں کہ یار آپ کھوپڑی کھوپڑی کہتے ہو, اتنے پڑھے لکھے لوگ بیٹھے ہوئے ہوتے ہیں, وہ مائنڈ کرتے ہیں. اس لیے میں شریف اسی وجہ سے تو لگاتا ہوں کھوپڑی کے ساتھ, کہ جس نے مائنڈ کیا ہے شریف لگنے سے اس کا مائنڈ ٹھیک ہو جائے, کمفرٹ زون میں آ جائے. اسی طرح عورت نے اسلام قبول کیا اور مرد کافر ہے, غیر مسلم ہے, تو ایک دم نکاح نہیں ٹوٹے گا, نکاح باقی ہے. عورت کورٹ میں کیس کرے گی کہ میں نے اسلام قبول کر لیا, میرا شوہر نے اسلام قبول نہیں کیا ہے, کورٹ اس پہ اسلام کو پیش کرے, کورٹ اسلام پیش کرے گی اس پہ, کہے گی بھائی آپ کی بیوی مسلمان ہو چکی, آپ بھی اسلام قبول کر لو تو ٹھیک ہے, جیسے زندگی گزار رہے تھے گزارتے رہو. اگر آپ وہ اگر کہہ دیں نہیں ہے, تو پھر کورٹ کہے گی آپ چونکہ اسلام کی دعوت کو ٹھکرا رہے ہو, تو ٹھکرانا سبب ہے نکاح کو ختم کرنے کا. تو جو مذہب میرے بھائی اتنا رشتے جوڑنے پر بلیو رکھتا ہو, وہ ایسی باتیں کہے گا کہ بہو ساس پانی منگوا رہی ہے, بہو کہے میرے ذمہ تمہاری خدمت لازم نہیں ہے, سسر کہہ رہا ہے بیٹا تھوڑا سا چائے بنا دو آج سر میں درد ہو رہا ہے, انکل میرے ذمہ آپ کی خدمت لازم نہیں ہے. پھر یہ لوگ آگے بڑھ کے کہتے ہیں بیوی کے ذمہ شوہر کی خدمت بھی لازم نہیں ہے, یہاں اور آگے جاتے ہیں. ایک پروفیسر صاحب ہیں, انہوں نے تو حد ہی کر دی کہ بیوی کے ذمہ شوہر کی خدمت بھی لازم نہیں. اب شوہر گھر میں آیا, بیگم آج تم پراٹھا بنا دو, میرے ذمہ آپ کی خدمت لازم نہیں. پھر بیگم کہے گی واپسی پہ 6 انڈے لیتے ہوئے آنا, شوہر کہے گا میرے ذمہ آپ کی خدمت لازم نہیں. وہ کہے گی نان نفقہ آپ کے ذمہ, تو کہہ رہے اکاؤنٹ میں پیسے ڈال دیے نا, 6 انڈے اپنے باپ سے منگوا, میرے سے کیوں منگوا رہی ہے, نان نفقہ ہے نا تو وہ میں نے ڈال دیا نا اکاؤنٹ میں, میں کیوں 6 انڈے لیتے ہوئے آؤں, میں کوئی خان ساما ہوں ہیں, میں تیرے آپ. پھر جو کراچی میں جو ابیوزو لینگویج پھر یوز ہوتی ہے نا, تو باپ دادا پہ آتے ہیں, میں تیرے باپ کا نوکر لگتا ہوں, جب باہر جاؤں 6 انڈے لیتے ہوئے آؤں, دہی لیتے ہوئے آؤں, تیرے باپ نے دہی کی دکانیں کھول کے دی ہوئی ہیں کیا مجھے, پھر یہ اسٹائل ہوتا, سمجھ رہے ہو؟ اور یہ چل رہا ہوتا ہے گھروں میں, 1 کلو دودھ لیتے ہوئے تیرے باپ کا بھینس کا باڑا ہے جو اس نے مجھے جہیز میں دیا ہے, یہ چل رہے ہوتے کہ نہیں چل رہے ہوتے, تیرے باپ نے مجھے بھینس کا باڑا کھول کے دیا ہے, 1 کلو دودھ لیتے آنا, 1.5 کلو دودھ لیتے ہوئے آنا. تو نہ شوہر کے ذمے اس کی خدمت ہوگی, نہ بیوی کے ذمے شوہر کی خدمت ہوگی. بچے ویسے ہی مارکیٹ سے کیا ہو گئے ہیں, پوری زندگی میں ایک آدھ بچہ ہی پیدا ہوتا ہے, وہ پیمپر پال لیتا ہے, آدھا ٹائم کمپیوٹر پال لیتا ہے, کارٹون لگا کے. بھائی دیکھو بچے آج کل کیسے پل رہے ہیں, صبح اسکول جائیں گے, دوپہر کو اسکول سے آئیں گے باپ کی فیسوں پہ, تو 6-7 گھنٹے کس نے پالا, اسکول نے پالا, شام کو آئے تھوڑا بہت قیلولہ مارا, اس کے بعد کارٹون, ایل ای ڈی پہ کارٹون چل رہے ہیں, 2-4 گھنٹے کس نے پال لیے. اچھا اس دوران جو ہگائی متائی ہے, پہلے مائیں بیچاری نالیوں پہ لے کے بیٹھا کرتی تھی, بچوں کو کر رہی ہوتی تھی کہ کمبخت شاید اس کی آواز سن کے کچھ وائبریشن ہو, ہے بھائی, اور کچھ ہارمونز جو ہے نا اس کے پیشاب والے ہارمونز کچھ متحرک ہو جائیں, شاید پیشاب نکال دیے, ورنہ بستر پہ کرے گا. तो वो बेचारी घंटों घंटों लेके बैठे रहती थी, वो सारी टेंशन पैंपर ने उठा ली है। पैंपर चिपक गया और वो कहता है मैं आपका खिदमत गुजार, अपना सीसी करने की जरूरत है कुछ भी नहीं। समझ रहे हो? मैं फिर भी मानता हूं बच्चे पालना बहुत मुश्किल काम है। हम लोग क्योंकि पालते नहीं ना, इसलिए खवातीन की हम मजबूरी समझ, जिन्होंने पाला है उनको पता है, लेकिन पहले जैसा मुश्किल नहीं रहा। यह मकसद नहीं है कि बच्चे पालना आसान है, औरत के लिए बच्चा पालना वाकई बड़ी टफ चीज है, आसान काम नहीं है, लेकिन पहले से बहुत आसान हो गया भाई है। उसमें भी एक दो बच्चे उसे ज्यादा हो नहीं रहे।
एक्चुअली सेहत हेल्थ इश्यूज भी होते हैं, ये मौलवी नहीं, हेल्थ इश्यूज।
ओ भाई, बच्चे रोकने से हेल्थ इश्यूज ज्यादा खड़े होते हैं। पैदा करना तो नेचुरल है। खैर, ये आपका आपकी हेडिक है, इसमें मैं ज्यादा नहीं बोलता। तो अब क्या हो रहा है कि उस पर भी उसके जिम्मे ना घर के काम, तो ये भी कहेगा मेरे जिम्मे बाहर के काम नहीं है। रिलेशन की ऐसी की तैसी होगी कि नहीं होगी? रिलेशन गए तेल लेने, बिल आखिर ये मजहबी स्कॉलर हमें वहीं लाके खड़ा कर देंगे जहां अंग्रेज खड़ा हुआ है। क्योंकि जब बीवी मर्द के किसी काम की नहीं है ना, वो कहेगा मैं तुम्हारे अकाउंट में पैसे क्यों डालूं फिर? वो कहेगा बेगम अपना कमाओ, क्योंकि जितनी जरूरत तुम्हारी मुझे है, मुझे भी उतनी ही तुम्हारी जरूरत है, तो मैं खर्चा ज्यादा क्यों करूं फिर? भाई जितनी मर्द को औरत की जरूरत, औरत को भी मर्द की उतनी जरूरत है ना, तो मैं एक्स्ट्रा क्यों खर्च करूं फिर? तो फिर तुम अपना कमाओगी। फिर वही होगा, मुझे जॉब वाली खवातीन चाहिए। आजकल लौंडे लपाड़े जो मार्केट में आ रहे हैं, मुझे जॉब वाली चाहिए, क्योंकि अकेले गुजारा नहीं होता। तो ठीक है, वो अपना कमाएगी, आप अपना कमाओगे, रात को एक सिलसिले में आप लोगों की मुलाकात हो जाया करेगी, वो भी जब मूड हुआ। अगर वो सिलसिले में नहीं मूड हुआ तो वो भी सिलसिला आपका क्या है? वैसे ही उससे फिर गर्लफ्रेंड ज्यादा अच्छी है। तभी ये लोग आजकल गर्लफ्रेंड की तरफ आ रहे हैं कि यार वो कम से कम टेंशन वो नहीं देती, हुकूक उसके जिम्मे भी कुछ नहीं है, टेंशन वो नहीं देती। और बेगम का मसला उन लोग कहते हैं ये खड़ा हो गया कि टेंशन फुल दे रही है, हुकूक बिल्कुल भी नहीं दे रही। सबकी बात नहीं कर रहा, यानी हमारे जो स्कॉलर्स है ना, वो सोसाइटी को इस तरफ लेके जा रहे हैं। मेजॉरिटी तो अल्लाह का शुक्र है घरों में तमीज से ही रह रही है औरतों की, बड़ी खिदमत गुजार होती है, सब कुछ घर संभाला हुआ होता है, लेकिन हमारे स्कॉलर्स को ये सिस्टम अच्छा नहीं लग रहा। जो नाम नेहाद स्कॉलर्स आ रहे हैं, जो आलिम नहीं है, वो तबाह कर रहे हैं सोसाइटी को। कहां से बात चली थी हम, यहीं कोर को निकल गए, लेकिन कोई बात नहीं। हमने कौन सा एमए इस्लामियात के पेपर की तैयारी करानी है आपको, कि हम टॉपिक पे रहें। वाजो नसीहत की मजलिस है, जो बात काम की मार्केट में आएगी, पार्सल का हमारे पास इंतजाम है। इसलिए भाई अपनी बच्चियों को भी सिखाया करो, बेटा जब घर से रुखसत होके जा रही हो, हमसे ज्यादा तुम पर तुम्हारे सास ससुर का हक है। ये सिखाया हमने, सिखाया अल्हम्दुलिल्लाह, हवाई बातें नहीं कर रहे। अब तुम्हारी जन्नत भी वही, जहन्नम भी वही। हां, नजर रखो कि जुल्म ना हो रहा हो, बिल्कुल ऐसा ना हो जाओ, क्योंकि बाज लोग इसमें भी ज्यादती करते हैं। बच्चियां रोती भी घर आती हैं तो एकदम मुतासिर ना हो जाया करो। बच्चियों की तबीयत में आजकल ठहराव नहीं होता औरत की तबीयत में, लेकिन निगरानी रखो कि ये नहीं होगा कि हम जुल्म होने देंगे। ये गलत है भाई, ऐसा नहीं हो सकता कि सुबह शाम बेतहाशा मारपीट रहा हो और ताने दे दे के उसको डिप्रेशन का मरीज बना दिया हो, ये नहीं होगा। लेकिन ये भी नहीं होगा कि जरा जरा सी बातों की बेस पे हम उसको सास ससुर से बगावत पे उकसाना शुरू कर दें। और दूसरी बात ये, ठीक है मैं भी इसका कायल हूं कि इस जमाने में अलग ही रखना चाहिए, लेकिन जो बिल्कुल छोटी लड़कियों की जब शादी होती है, उनको अलग रखने में नुकसान का खतरा भी बहुत ज्यादा है। आजकल मोबाइल, स्मार्टफोन, फेसबुक आईडी, जब आप कम उम्र लड़की से, 18-19 साल की लड़की कम उम्र ही होती है, जब उससे शादी करके अलग रखोगे और सारा दिन वो घर में अकेली रहेगी, तो वो घरदारी सीखेगी कहां से? वो कैसे सीखेगी कि ससुराल में कैसे एडजस्ट होना है मैंने, इनकी क्या रिवायात हैं, किन चीजों को ये बुरा मानते हैं, किन चीजों पे ये खुश होते हैं? वो तो बिल्कुल इंडिविजुअलिज्म की तरफ हम जाएंगे जैसे जा रहे हैं। तो उठाकर फेंक दो बाहर गली में, नई तहजीब के अंडे हैं गंदे हैं। हम जो अपने बच्चों को सिखाते हैं वो यही कि ससुराल का हक तुम पर हमसे ज्यादा है, उनको खुश रखो। बाप अगर वाकई अपनी बेटी के साथ वफादार होगा ना, तो अपने से ज्यादा हुकूक वो उन्हीं ससुराल ही के बताएगा। उसको पता है इसका फ्यूचर मुस्तकबिल यहां से वाबस्ता है। और अगर चंगेज खान की औलाद में होगा तो जरा सी बातों पे आएगा, तेरे साले की, तेरे सुसर की ऐसी की तैसी करता हूं, तेरी सास ने ये बोल के क्यों दिखाया, ऐसा क्यों किया, वो ताने देगा और जब घर आके बैठेगी फिर जॉब तलाश करेगा उसके लिए, उसको पता है घर में डिप्रेशन की मरीज बन रही है, फिर उसके लिए जॉब तलाश करेगा, फिर जॉब के बाद गैरत पे भी समझौते, क्योंकि जब पता चलता है तलाक याफ्ता लड़की है ऑफिस में भी लोग फिर गलत नजरों से देखते हैं, इसको इतलात मिलेंगी, सब्र करेगा, कहेगा इन्नल्लाह मा साबिरीन, अल्लाह किसके साथ है, बेगैरती को किससे ताबीर करेगा, सब्र से, नहीं आ रही मेरा ख्याल है बात। इसलिए मेरे भाई हम देसी ही ठीक है। मेरे कमेंट्स पे लोगों ने नीचे तबसरा किया होता है ये मौलवी पढ़ा लिखा होता तो ऐसी बातें ना करता, अल्लाह का शुक्र है जिस तालीम ने आपको बर्बाद कर दिया वो वाली तालीम हमारे पास नहीं है, अल्लाह का बहुत बड़ा फजल है, अल्लाह ने हमको देसी रखा है। हमारे हजरत मुफ्ती रशीद अहमद साहब रहमतुल्लाह ताला फलकियात के बहुत माहिर थे, तो एक फलकियात के यूनिवर्सिटी के फारिग एक साइंटिस्ट निकले, उन्होंने मुफ्ती रशीद अहमद साहब हमारे हजरत के खिलाफ पूरा रिसाला छाप दिया। उसको नहीं पता था ये फलकियात के बहुत माहिर हैं, ये मेरी गलतियां निकाल लेंगे, कर्व ट्रिग्नोमेट्री है ना, प्लेन ट्रिग्नोमेट्री, कर्व ट्रिग्नोमेट्री, ये सारे हजरत को बहुत इस पे महारत थी। तो उसने रिसाला छाप दिया और जगह जगह मौलवी होने का ताना दिया। उसका कहना ये था ये जो मौलवी हमारे हजरत मस्जिदों के किबला भी रखते थे ना कि किबले की सिमत, क्योंकि वो कैलकुलेट करके बता देते थे कि किबला इस वक्त कहां होगा, यानी किस इलाके में कहां किबला है। उसने कहा कि ये कैलकुलेशन गलत है, हालांकि वो सही थी हजरत की कैलकुलेशन। उसने कहा कि ये कैलकुलेशन ही गलत है क्योंकि ये मौलवी है ना, मौलवियों को साइंस के क्या पता, साइंस और मौलवी एक दूसरे के मुतादात। फिर जो मौलवियों की उसने पगड़ियां उछाली हैं अपनी तहरीर में, ये मौलवी ऐसे और ये मौलवी ऐसे, लोगों को गलत सिमत में नमाजें पढ़ा रहे हैं, इनको तो कैलकुलेशन का नहीं पता। फिर हजरत ने उसकी गलतियां निकाली, वो साइंटिस्ट जो था ना, कि हजरत ने फरमाया कि इस बेचारे को कर्व ट्रिग्नोमेट्री और प्लेन ट्रिग्नोमेट्री का फर्क मालूम नहीं है। देसी लोग ऐसे ही होते हैं, आम आदमी समझ रहा होता है कि बहुत बड़ा साइंटिस्ट है, साइंसदानों से पूछो तो वो कहेगा भाई एक फारिग आदमी है, इसका मंजन सिर्फ इंडिया और पाकिस्तान में चलता है, बाहर की दुनिया में इसका मंजन बोलो नहीं चलेगा। जैसे हमारे यहां कुछ अताई हकीम और कुछ अताई डॉक्टर आ रहे हैं, इंग्लिश में इंग्लिश ठिश फिश लगाएंगे, लोग कहते हैं उलूम क्या है, इल्म नहीं है, उलूम है, उलूम भाई साहब के पास। किसी बड़े डॉक्टर को दिखाओगे बोलेगा भाई उलूम नहीं है, चंद टर्म्स हैं, इस्तलाहात कमबख्त ने याद कर रखी हैं, थोड़ा इंग्लिश में ठिश पिश मार देता है जिससे तुम क्या हो रहे हो मुतासिर। गुर्दे को किडनी कह देगा, मेदे को स्टमक कह देगा, तेजाबियत को एसिडिटी कह देगा, और जो कुछ इस्तलाहात हैं इस तरह की इस्तेमाल करेगा और लोग कहेंगे उलूम क्या है। इस्तिलाहात का ना एक रोब होता है, जैसे ये आमिल लोग है ना, इल्म इनके पास तो सिरे से कोई इल्म होता ही नहीं, लेकिन ये टर्म्स यूज करते हैं, हमजात मुवक्किल हिसार, तुम पर हिसार है, हमजात है मुवक्किल छोड़े हुए हैं, लोग कहते हैं इल्म नहीं है उलूम उलूम। अबे बकवास है, ना कोई हमजात होता है, ना कोई मुवक्किल होता है, ना कोई हिसार, कुछ भी नहीं है सर, ड्रामेबाजी है, इसको खुद इसका नहीं पता होगा क्या होता है ये। जब आप आ रहे होगे ना, आमिल आपके माथे के ऊपर देखेगा, फिर यूं कर लेगा भरम में लाने के लिए, और फिर आपको ये शो करेगा मैंने आपके हमजाद से बात कर रहा था, मैं इस वक्त रख के चमेड़ लगाएगा उनका मखनों को, बेवकूफों को, पागल के बच्चे, तो उलूम उलूम समझ रहे हो। तो ऐसा ही अताई डॉक्टर जो होता है ना, यूट्यूब पे आके फेंक रहा होगा लंबी लंबी। तो लोग क्योंकि हमें मेडिकल साइंस का पता नहीं, हम कहते हैं ये आम डॉक्टर तो पागल के बच्चे कहीं से, ये है उलूम, ये क्या है, ये है उलूम। इसलिए मैं इतना भुगता हुआ हूं, अब मैं जब भी किसी कोई बीमारी हो ना डायरेक्ट उसके स्पेशलिस्ट के पास जाओ, मेरा ये तर्जिया है। एच पायलोरी एक बैक्टीरिया है, बहुत लोगों को तंग करता है, लेकिन आप किसी मेदे के इंतहाई माहिर डॉक्टर के पास जाओगे ना, वो बताएगा कि आपको इसकी ट्रीटमेंट करनी भी है कि नहीं करनी। आम डॉक्टर के पास जाओगे लिख के दे देगा 17 दिन की दवा, बेड़ा गरक कर दोगे अपना मेडिसिन खा खा के आप, वो इतना डराएगा स्पाइल उड़ी ये बैक्टीरिया यूं करता है मेदे में, ये फिर कैंसर तक ले जाता है, और हैं भी रिपोर्टें भी गूगल पे सर्च करोगे वाकई होगा। लेकिन आप किसी जिगर और मेदे के स्पेशलिस्ट के पास जाओगे जो तजुर्बेकार हो, बूढ़ा हो, नया नया ना बनाओ, वो कहेगा भाई साहब क्या हो गया रहा है तुम्हें, खाना पराठे दो हजम कर रहे हो काफी है, और बैक्टीरिया मार के 6 पराठे खाने हैं क्या तुमने? खैर ये मेरा टॉपिक नहीं है, लेकिन मैं सिर्फ इतना बताना चाह रहा हूं कि हमेशा किसी भी फील्ड में ना उसके एक्सपर्ट के पास जाया करो। खैर जल्दी से बात को समेट के खत्म करता हूं, वक्त बहुत ज्यादा हो गया। तो इसी तरह ये जो उलूम उलूम की बात लगाई हुई थी, बात कहां से आ गई थी, स्कॉलर्स की बात कर रहा था ना मैं, ये बात कहां से आई यार, मैं आमिलों पे कैसे आया, हां वो मौलाना मौलाना की बात कर रहा था। तो उस साइंटिस्ट ने हमारे हजरत के खिलाफ एक रिसाला लिखा और उसने लिखा कि इनको फलकियात का क्या पता, ये मौलवी मदरसों से चिटाइयों पे बैठ के पढ़ने वाले मुल्ला मुल्ला करके ना तौहीन की। हजरत ने जो दलाइल के दुनिया में उसकी धजियां उड़ाई ना धजियां उड़ाई। फिर हजरत ने आखिर में लिखा, ए अल्लाह तेरा बहुत बड़ा फजल है कि तूने मुझे मुल्ला बनाया, ए अल्लाह मुझे मुल्लाओं में ही रखना, मुल्लाओं में ही मौत देना, और अल्लाह का शुक्र है मुल्लाओं में ही हजरत की का जनाजा उठ, सारे मौलवी थे जनाजा उठाने वाले थे। तो ये जो देसी लिबरल तबका यूनिवर्सिटियों में आजकल बड़े इंग्लिश टिंग्लिश ठिश पिश, इंग्लिश आना बहुत जरूरी है, मैं इंग्लिश का मुनकिर नहीं हूं, आज ही अपने बच्चे को नसीहत कर रहा था मैं, पूछ ले बैठा हुआ बयान में, कि इंग्लिश और अरबी लाजमी सीखनी है लैंग्वेज, लेकिन ये कमबख्त दो चार इंग्लिश के अल्फाज क्या आ जाए इन लोगों को, ये समझते हैं हमारे पास क्या आ गए, उलूम, उलूम के समंदर आ गए हमारे पास उलूम। तो अल्लाह का बड़ा फजल है, अल्लाह ने हमें देसी रखा है, हम खुश किस वजह से हैं, देसी होने की वजह से, समझ रहे हो, हम कहते हैं शादी भी जल्दी करो बच्चे भी दे दनादन पैदा करो, ऐसी की हमारा ट्रेडमार्क है ये, और ये देसी लिबरल की ऐसी की बोलो तैसी, जाओ हम देसी ठीक है भाई, हम देसी ठीक, अंडा भी देसी खाओ अगर अल्लाह ने गुंजाइश दी है, समझ रहे हो। अच्छा ये भी एक आखिरी बात यार, जब क्या करें, हम थोड़ा सा दो मिनट ले लूं, इतने दिनों बाद सफर भी तो हो रहा है। देखो ये जो मशीनों पे लोग जिम करते हैं ना, यूं दौड़ते हैं, ये भी मुझे लेडीजपन लगता है, जॉगिंग किया करो ग्राउंड में जाके भागा करो, ये लेडीज के लिए, मशीन घर में रख दी, आजकल लोग कहते हैं डॉक्टर कहते हैं एक्चुअली फिजिकल एक्टिविटी बहुत जरूरी है, तो फिजिकल एक्टिविटी में घर में मशीन ला के रखेंगे उसमें भागेंगे, अब बाहर जाके दौड़ो मैदान में जो नेचुरल है दौड़ो, ये काम लेडीज के लिए छोड़ दो, आप आदमी के बच्चे बनो, कहां जाओ, तो ये नहीं, ये भी गलत है। ठीक है जिसके लिए बाहर दौड़ने का कोई है ही नहीं वो घर में बैठे रहने से बेहतर है, लेकिन जो नेचुरल है मेरे भाई वो बाहर दौड़ो, बाहर की हवा खाओ, कुत्तों का खौफ भी उसमें आता है, दो चार कुत्ते देख रहे होते हैं उससे आपकी हार्ट बीट तेज होती है, इम्यून सिस्टम आपका क्या करता है बूस्ट होता है, बिल्कुल घर की चार दीवारी में ही सब कुछ हो रहा है, तो ये मजा नहीं है जिंदगी में। हम तो बाहर जाते हैं दो कराची में कुत्ते देखो घूर घूर के देख रहे होते हैं, आधा तो वहीं पे पसीना निकल जाता है, कल भी मैं गया हूं रात को तो दो चार कुत्ते मैंने कभी अटैक करेंगे हमारे ऊपर, लेकिन नहीं किया अटैक, उससे एक रिलैक्स हुआ, एक फिजिकल फिटनेस में इसका बहुत बड़ा दखल है, अल्लाह अमल की तौफीक अता फरमाए। खुलासा देसी है हम, देसी ही में खुश हैं भाई। भाई ये जो आज बयान हुआ है इसमें एक मिसाल अधूरी रह गई, वो अगले हफ्ते इंशाल्लाह उसको कंप्लीट करूंगा, वो नहीं दीवार वाली मिसाल मैं दे रहा था, कोई गिरेगा तो तौबा इस्तिग़फ़ार कर ले अगर बीच में तो क्या होगा, मुझे याद दिलाना है अगले हफ्ते से यहां से बयान शुरू करना है क्योंकि अधूरा रह गया वो मजमून। देखें ये सवाल इनका खुलासा ये है कि मदरसे वाले फीस लेते हैं, भारी भारी भरकम फीसें ले रहे हैं बहुत से मदरसे, जबकि बहुत से फ्री में पढ़ा रहे हैं और ज्यादा अच्छे तालीम दे रहे हैं, ज्यादा अच्छी तालीम दे रहे हैं बड़े साफ सुथरे माहौल में, हालांकि वो फीस भी नहीं ले रहे। दूसरी बात ये फिर फीस जो लेते हैं वो भारी भरकम फीसें लेते हैं, तो कितनी फीस लेना जायज है। पहली बात तो ये कि सिर्फ गरीब बच्चे से फीस माफ होनी चाहिए, हमारी राय ये है, मेरा नजरिया और जामियत रशीद की भी ये राय है, आप उस राय से इख्तलाफ कर सकते हैं लेकिन तंज ना करें किसी के ऊपर। मुसीबत ये जामियत रशीद की राय से जब आपको इख्तलाफ होता है आप कहते हैं दरबारी लोग हैं सरकारी लोग हैं, ये घटिया हरकत है, गैर अखलाकी हरकत है कि अगर आपको किसी की राय से इख्तलाफ है तो आप दरबारी सरकारी बोलना शुरू कर दो उनको। जामियत रशीद अगर मुल्क बचाने की बात करता है वो दरबारी बेस पे नहीं करता, जितने दरबारी मुल्ले हैं वो मुल्क की बात नहीं करते, वो तो मुल्क की का बेड़ा गर्क करने पे तो वो अपनी जात को फोकस करते हैं। तो जो भी सही सूटेबल सही उलमा होंगे, मिच्योर उलमा होंगे, वो कंट्री को बचाने की, स्टेट को बचाने ही की बात करेंगे वो। जामियत रशीद की भी यही राय है कि इस जमाने में तलबा से फीस लेनी चाहिए। हां, जो तालिबिम साबित हो जाए कि गरीब है, साबित हो, ये हवाई बात ना हो। हमने मदरसों में ऐसे ऐसे बच्चे देखे लैंड क्रूजर में आते हैं, लैंड क्रूजर में जाते हैं, फिर भी फीस के बगैर पढ़ रहे हैं। उससे क्या नुकसान होता है? दो बहुत बड़े नुकसान होते हैं। नंबर एक, फ्री फोकट की आदत पड़ जाती है बचपन से ही। तबलीग वाले एक बात कहते हैं ना, अपनी जान, अपना माल, अपना वक्त जिस चीज पे ना लगा हो ना, उसकी कदर इंसान के दिल में नहीं आती है। गरीब बच्चों के लिए फ्री होना चाहिए, लेकिन साबित हो जाए गरीब है। सिर्फ मुंह से बोलना काफी नहीं है, क्योंकि झूठ बोल के वो फिर और मसाइल खड़ा करेगा। वो जिस तालीम की बुनियाद ही झूठ पर हो, आगे वो क्या दीन की खिदमत करेगा? तो फ्री फोकट की वजह से अपाहजपना आता है। अपाहजपना, पढ़े रहते हैं, यूनिवर्सिटी में फीस देके जाते हैं, उनको पता है कि हमारे बाप का पैसा सारा बर्बाद हो जाएगा अगर हमने पढ़ाई। फिर बाप भी पूछता है, रिजल्ट दिखा, क्या आया तेरा? फीसें मैंने भरी है, तो क्या करके आया तू? वहां पे पान गुटके तो नहीं खा के आ गया? अब मालदारों के बच्चे भी फ्री में पढ़े हुए होते हैं और वो फ्री फोकट में चल रहे होते हैं, मुफ्त खोरे की आदत पड़ती है सारी जिंदगी, फिर अपने पांव पे नहीं खड़े होते, मुफ्त ही की आदत पड़ी रहती है। ये सोसाइटी को तबाह करने वाली बात है। दूसरा नुकसान फ्री फोकट का क्या होता है? मदरसे के मोहतमिम को चंदा बेतहाशा कमाने का चांस मिल जाता है। जब किसी मदरसे के बारे में सेठों को पता चलता है कि यहां फीस लेके पढ़ाई की जाती है, तो उस मदरसे को ज्यादा चंदा आता नहीं है, तो चंदागिरी का सेटअप भी क्या हो जाता है? खत्म। तो मोहतमिम के जो मजे थे ना, जिस चंदे से उसने चार शादियां करनी थी, जिस चंदे के पैसों से उसने लैंड क्रूजर खरीदनी थी, फ्री फोकट के बच्चों के मुंह दिखा दिखा के, यतीमों वाले मुंह, हालांकि मालदार बच्चे होते हैं लेकिन फ्री की वजह से वो भी यतीम लग रहे होते हैं कि मेरे पास 2000 तलबा फ्री में पढ़ते हैं, तो वो जो उसके खांचे थे वो सारे क्या हो जाते हैं? बंद। मैं नहीं कह रहा सारे मदारिस के नाजिम गलत होते हैं, बहुत से मदरसे फ्री में पढ़ा रहे हैं और उनके मोहतमिम एक नंबर है, एक रुपए भी दाएं बाएं नहीं करते, लेकिन जो दो नंबरी कर रहे हैं उनको मौका तो मिल गया ना इस निजाम की वजह से, लिहाजा वो कभी भी इस पर एग्री नहीं होंगे कि हम फीस लेके पढ़ाएं। क्योंकि जहां फीस ली, सेठ लोग आते हैं, वो कहते हैं यार आपके यहां तो 50 बच्चे फ्री में पढ़ रहे हैं और 100 बच्चे फीस देके पढ़ रहे हैं, तो 50 जो फ्री में है उनका फिर थोड़ा चंदा आएगा ना, ज्यादा थोड़ी आएगा। जब आपने शो कर दिया कि ये देखो मेरे पास 6000 बच्चे पढ़ रहे हैं और सब दोपहर सुबह रात का खाना फ्री, तो दबा के चंदा आता है। क्योंकि लोगों के पास इतना टाइम नहीं होता कि वो ये जाके सर्च करें कि इनमें कौन मुस्तहिक है और कौन मुस्तहिक नहीं है। हमारी आवाम की जो मेंटल अप्रोच है, जो मेंटेलिटी है, वो ये है कि वो क्वांटिटी देखते हैं कि इस मदरसे में इतने सारे पढ़ रहे हैं, दे दनादन बकरा, दे दनादन पैसा, फिर मोहतमिम से कोई पूछने वाला नहीं होता। फिर भी बार बार बताऊं, सारे मदारिस गलत नहीं है, ऐसा ना हो मदारिस से बदगुमान हो जाए, उनके साथ तावुन कम कर दें आप, कुछ मदरसे ठीक भी हैं अल्हम्दुलिल्लाह, एक रुपए दाएं बाएं नहीं करते, लेकिन ये निजाम बहरहाल गलत है, निजाम गलत है। जो भी तलबा फीस अफोर्ड कर सकते हैं उनको आप नहीं पढ़ाएं, बोले भाई फीस दोगे तो पढ़ाओगे वरना जाओ यहां से, कोई बात नहीं, वो ना पढ़े, एक मिनट बात कंप्लीट होने देना, वो ना पढ़े ये ज्यादा बेहतर है। हां, गरीब बच्चों के लिए होना चाहिए, एक बात तो ये हो गई। मैं बार बार एक बात कहता हूं कि तीन बातें किसी शख्स के बारे में जमा हो जाए ना, अभी मेरी सफर पे एक मुलाकात थी, दोबारा मेरी ट्रेवलिंग हुई ना, एक मुलाकात थी, मेरे साथ एक दोस्त भी थे, एक साहब आए ऐसे गले मिले मुझसे, मुफ्ती साहब मेरी 4 बीवियां हैं। मैंने दोस्त से कहा फ्रॉडी होने की एक अलामत पाई जाती है। आप कहोगे मैं तो 4-4 शादियों को प्रमोट करता हूं, लेकिन एक आदमी मुझे तारुफ करवा रहे कि मेरी 4 बीवियां हैं, और मैं क्या कह रहा हूं? मैं नहीं कह रहा फ्रॉडी है, फ्रॉडी होने की एक अलामत, जरूरी नहीं है कि वो हो, एक थोड़े से माथा मेरा ठनकता है, क्योंकि 4 शादियां मुझे पता है आसान नहीं है। किसी को 4 मिल गई ना, या तो बहुत फेमस हो जैसे हम मशहूर बहुत हो गए, या बहुत ढीठ हो मेरी तरह, बहुत ढीठ हो, बहुत उसने मारे खाई हो, गालियां सुनी हो और अय्याशी की नीयत ना हो, क्योंकि याशी के लिए ये काम होता नहीं है, बहुत मारे खाई हो, विजनरी आदमी हो, या उसके पास अपना पैसा बहुत हो, तो सोर्स ऑफ इनकम या तो बिजनेस होगा या अब्बा से विरासत में मिला होगा या कोई भी वैलिड रीजन हो ना उसकी, कोई भी वैलिड सी पॉइंट हो ना, वरना क्यों देगा भाई, कोई दूसरी नहीं मिलती तीसरी पे क्यों देगा, चौथी पे क्यों देगा, या कोई बहुत बड़ा सेठ हो। तो इसलिए जब कोई अपना तारुफ करवाता है, मेरी चार बीवियां हैं, एकदम मेरा माथा ठनकता है कि कहीं फ्रॉडी तो नहीं है ये, लेकिन मैं उस पर फ्रॉडी होने का फतवा नहीं लगाता, भाई हो सकता है नेक आदमी हो कर लियो। लेकिन दूसरी अलामत फिर मैं उससे पूछता हूं, आप किसी मदरसे के मोहतमिम तो नहीं है? वो कहते हैं हां हूं। अभी ऐसा ही हुआ, एक साहब मिले, दाढ़ी भी अच्छा, ये क्लीन शेव होगा फिर नहीं फ्रॉडी होता हो ज्यादातर, वो चार किए तो इसका मतलब यार जिना से बच के ये किधर गया है, शादी की तरफ गया। लेकिन ये दाढ़ी टोपी के साथ ये मसले ज्यादा होते हैं, दाढ़ी टोपी वाले बुरे नहीं होते, खूब समझ लो, बुरे लोग भी दाढ़ियां रख लेते हैं लोगों को बेवकूफ बनाने के लिए। तो अभी ऐसा ही हुआ, सफर में एक साहब आए, चार शादियां मेरी, दाढ़ी भी थी उनकी, पगड़ी पगड़ी टोपी शोपी भी, मैं खुश नहीं हुआ। मैंने कहा ऊपर ऊपर से ना फीकी फीकी मुस्कुराहट, अस्सलाम वालेकुम, बड़ी खुशी है आपसे मिलके। मैंने साथी को कोनी मारी, मैंने कहा एक अलामत तो पाई गई है, दूसरी मैंने कहा पूछता हूं, मैंने कहा देखना ये मदरसे का मोहतमिम भी होगा। मैंने कहा आप माशाल्लाह मदरसा चलाते हैं? कहते हैं हां। मैंने कहा दूसरी अलामत, मैंने कहा फ्रॉडी, मैं देखो मदरसे के मोहतमिम को फ्रॉडी नहीं कह रहा, खुदा ना खौफ, हमारा भी मदरसा है भाई, दारुल उलूम कुरंगी भी मदरसा है, बिनोरी टाउन भी मदरसा है, तो बड़े बड़े हीरे यहां से निकले, हम अपने अकाबिर के इदारा इन 10 गांवों को कैसे फ्रॉडी कह सकते हैं? लेकिन मदरसे फ्रॉडी नहीं होते, मोहतमिम फ्रॉडी नहीं होते, लेकिन फ्रॉडी लोग भी मदरसों के मोहतमिम बन जाते हैं पैसा कमाने के लिए। ये पैसा कमाने का पाकिस्तान में सबसे आसान इज्जत वाला तरीका है, जिसपे आप चोरी भी दबा के करो, लोगों की पैंटे भी खाली कर दो और कोई इल्जाम ना लगे आपके ऊपर, सबसे हरामखोरी का सबसे आसान रास्ता है, बेहतरीन रास्ता। तो दूसरा जब उसने कहा ना मदरसे का मोहतमिम भी हूं, मैंने कहा मैं नहीं कह रहा कि फ्रॉडी है, लेकिन एक क्लिक किया इसने, इम्कान अब पहले 30% था, अब 33% था, अब 66.6% चांस है कि ये दो नंबर हो। यकीन नहीं है, बदगुमान नहीं होना चाहिए, लेकिन दो अलामतें फ्रॉडी होने की पाई गई, चार शादियां भी मदरसे के मोहतमिम भी, लेकिन जरूरी नहीं है भाई, बहुत से मदरसे के मोहतमिम चार शादियां मोहतमिम भी है, नेक लोग हैं, आप किसी से बदगुमान ना हो। लेकिन मैंने कहा माथा मेरा ठनक गया है, मैंने कहा तीसरा देखना आमिल भी होगा ये। मैंने फिर पूछा, मैंने कहा आप रूहानी इलाज विलाज भी करते ही होंगे ना? कहते हां। मैंने कहा कन्फर्म जहन्नमी। मैंने कहा इस हराम खोर ने लड़कियों को पटाया है, बेगैरत आदमी ने। मैंने साथियों से कहा अब मैं इससे इसके बिजनेस के बारे में पूछूंगा तो आप देखना कई सारे बिजनेस निकलेंगे इसके। जिस इंसान का बच्चा तमीज से कमाता है ना उसका एक बिजनेस होता है, समझ रहे हैं ना, जो तमीज से कमाता है उसका अक्सर वेशतर एक बिजनेस होता है, और वो उसको बता सकता है ये मेरा बिजनेस है, ये मेरी वर्कशॉप है, ये मेरी दुकान है, ये मेरी जो भी है। इसके मैंने कहा बहुत सारे बिजनेस निकलेंगे देखना। मैंने पूछा आपका माशाल्लाह इतनी बीवियां, आप कमाते क्या हैं, बिजनेस क्या है? कहते हैं मैं अल्हम्दुलिल्लाह ये भी करता हूं, वो भी करता हूं, फलाना भी करता हूं, ढिमकाना भी, मतलब कुछ भी नहीं करता, तू बातें फेंकता है, मुंह के फायर करता है, जो बहुत कुछ कर रहा है समझ लो वो मुंह से क्या कर रहा है, फायरिंग। मैंने कहा इस कमबख्त के पास जिन चुड़ैल भूत भगाने के नाम पर लोगों से हदिये लेता है, नजराने लेता है, पैसे लेता है, हरामखोर, और मदरसे के यतीम बच्चों को भी कैश कराता होगा, मेरे पास इतने बच्चे पढ़ रहे हैं, उन्हें रखा हुआ कैसे होगा, ये तो कोई जाके देखे ना। जब कोई सेठ दौरे पे आता है तो बड़ा अच्छा अच्छा भी रख देते हैं, देखो कितना अच्छा खा रहे हैं, जब वो सेठ चला जाता है ना तो सड़े हुए गोश्त खिला रहे होते हैं बच्चों को, ये तीन तीन दिन पुराने बकरीद के अब तक चल रहे होंगे इनके फ्रिजों में, देखना आप भाई। हम जिसकी फील्ड होती है ना वो उसकी वो समझता है, हम चूंकि मौलवी है हमें एक नंबर मौलवियों का भी पता है, दो नंबरों का भी हमें पता है। तो मैंने कहा ये कन्फर्म क्या है, दो नंबर। मैंने कहा इसको रिश्ते भी कैसे मिले? मैंने कहा हम तो इतने मशहूर होने के बाद भी धक्के खा खा के अब जाके चौथी हुई है हमारी यार, वो भी नहीं होती तो अब तो रिटायर होने वाले थे हम। इनको पता नहीं कैसे ठक 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 करके मिल रही होती है यार। तो मैंने कहा ये इनको रिश्ते कैसे मिलते हैं मैं आपको बताऊं। خوب سمجھ لو، خواتین آتی ہیں کچھ اپنے شوہروں سے پریشان ہوتی ہیں، کچھ ساس سے پریشان ہوتی ہیں، یہ ان کو چکنی چپڑی باتوں سے اپنی طرف کھینچتے ہیں. عورت محبت کی محتاج ہوتی ہے، کوئی بھی نرم اس میں بات کرے گا ادھر آ جاتی ہے. پھر یہ مسمرزم کے ماسٹر ہوتے ہیں، دماغ کو کیپچر کرنا جانتے ہیں. یہ مسمرزم یہ ایک عملیات کر کر کے نا کیپچر کرتے ہیں. اتنے گھر ان کمبختوں نے طلاقیں دلوا دلوا کے خوبصورت عورتوں سے شادیاں کرتے ہیں نا یہ بغیرت عامل لوگ، تو ان کے کیا بولوں میں، ان کے بہت اسکینڈل بنے ہوئے ہوتے ہیں عاملوں کے، بہت اسکینڈل ہوتے ہیں ان کے. لیکن روحانیت کا ایسا لبادہ اوڑا ہوا ہوتا ہے، مرید عقیدت میں اپنے شیخ صاحب کو کچھ بھی نہیں کہتے، کہتے ہیں حضرت جی ہیں بھائی، علوم علوم. ہماری سوچ جہاں ختم ہوتی ہے حضرت کے علوم، حضرت کا پاجامہ وہاں سے شروع ہوتا ہے. یعنی حضرت کا پاجامہ تو ایک توہین آمیز چیز ہے نا، حضرت کے پاجامے سے بھی عقیدت. تو میں نے کہا یہ آدمی جو آتا ہی ایک دم یہی. اچھا، ان کی ایک بڑی علامت پتہ ہے کیا ہوتی ہے؟ یہ تو تین بڑی بڑی علامتیں ہیں، ایک علامت جو پھر مزید اس کو اور پختہ کر دیتی ہے، پھر یہ مجھے آ کے کہتے ہیں اس پورے ملک میں مفتی صاحب مجھ سے زیادہ آپ سے محبت کرنے والا کوئی نہیں ہے. کیونکہ ان کو پتا ہوتا ہے کہ میں عاملوں کے بہت خلاف ہوں، تو پھر یہ سب سے پہلے مجھے رام کرنے کی کوشش کرتے ہیں تاکہ اس ملک میں آپ عاملوں پہ ہاتھ کیسا رکھیں ہلکا. کیوں ساری عقیدت تجھی بھی مر گئی ہے؟ پورے ملک میں تو اکیلا پیدا ہوا ہے جو ہم سے عقیدہ ہمارے کیا سرخاب کے پر لگے ہوئے ہیں. یہ بولو بھائی مجھے آپ سے بہت محبت ہے، اچھی بات ہے، کچھ لوگوں کو نفرت ہوتی ہے کچھ کو، تو ہی اکیلا پورے ملک میں مر رہا ہے میرے اوپر. تو یہ ہمیں ہمارے سامنے منجن مت بیچا کرو. تو میرے سامنے جب کوئی بتایا کرے نا میری چار بیویاں ہیں، مجھے خوشی ہوتی ہے، میں تو ترغیب چلا رہا ہوں آگے. پھر یہ نہ بولا کرے، یہ بھی بولتے میں مدرسے کا محتمم ہوں، اچھی بات ہے مدرسہ چلا رہا ہے. تیسری بات نہ بولا کرے بس، کیونکہ اگر صرف دو باتیں بولے گا تو میں اچھا گمان رکھ لوں گا. یار نیک آدمی بھی ہو سکتا ہے، چار بیویاں بھی ہو سکتی ہیں، اور اپنا بزنس بھی ہو سکتا ہے، کوئی ہو سکتا ہے مدرسے کا محتمم بھی ہو. بزنس بعض لوگ ایسے ہیں اپنا بزنس بھی دبا کے اچھا کر رہے ہیں حلال، اور ساتھ میں مدرسہ بھی چلا رہے ہیں، اور مدرسے کے ساتھ خود تعاون بھی کر رہے ہیں. ایسے لوگ بھی ہیں نیک لوگ، خود اپنے مدرسے کو بھی ڈونیشن دیتے ہیں وہ. لیکن ماسا ٹھنک جاتا ہے. لیکن جب تیسری دفعہ کہہ دینا روحانی عامل، تو سمجھ لو دوسروں کی بیویاں پٹا پٹا کے کمبخت نے شادیاں کی ہیں، پٹا پٹا کے. ایسا گھروں میں گھستے ہیں نا یہ، تمہاری بہن بیٹیوں پہ قبضہ کرتے ہیں یہ جا کے. اس لیے ان کو کمبختوں کو ابھی ایک صاحب، ایک لڑکا اتنا پریشان، کہہ رہے کہ عامل آتے ہیں ہمارے گھر میں، میرے ابا کو ایسا کیپچر کیا ہوا ہے، میری ساری گھر کی عورتیں ان کی دیوانی بنی ہوئی ہیں، اور وہ اوٹ پٹانگ پیسہ بھی چھاپ رہا ہے، مجھے بھی بیوقوف بنایا اس نے. آپ اندازہ لگاؤ مجھے کیسے بیوقوف بنایا. آیا مجھے کہنے لگا میں فلاں جامعہ فاروقیہ کا مفتی ہوں. جامعہ فاروقیہ کتنا بڑا ادارہ ہے، بعد میں پتا چلا جھوٹ بول رہا تھا، کوئی جامعہ فاروقیہ کا مفتی نہیں ہے. کیسے بیوقوف بناتے ہیں یہ یار، تو لوگوں کو الو بناتے ہیں. تو ان کی گھر کی عورتوں پہ اس نے ایسا سحر کیا ہوا ہے. اب وہ لڑکا میرے بیان سنتا ہے، کہتا ہے ابا کو سمجھا دیا، ابا مت لٹاؤ اس فراڈی آدمی پہ، ابا ہدیوں پہ ہدیے دیے چلے جا رہے ہیں. ہدیے تو فری پھوکڑ کے ہدیے ہوں گے تو چار شادیاں کون نہیں کرے گا میرے بھائی. میں نے ہدیوں پہ چار شادیاں نہیں کی ہیں، یہ بتا دوں میں آپ کو، میں نے ہدیوں پہ چار شادیاں نہیں کی ہیں. تو فری پھوکڑ کے ان کے یہ ہوں گے تو کیوں نہیں ہوں گی، چار کے آٹھ ہوں گی. پھر تو شادیاں خود ہی پیچھے پیچھے بھاگیں گی ان کے. تو اس لیے ہاں، اب آپ کے جواب رہ گیا. تو اس لیے میری رائے یہی ہے کہ مدرسے میں مالدار بچوں سے فیس لینی چاہیے، اس سے مدرسے میں چھٹائی ہوگی، بچے کم پڑھیں گے لیکن اچھے بچے ہوں گے، اچھے خاندانوں کے بچے آئیں گے. سمجھ رہے ہو؟ تھوڑے بچے ہوں گے لیکن جا کے روحانی عامل نہیں بنیں گے، کم از کم وہ دین کی خدمت کریں گے. ہاں جو غریب بچے ہیں ان کے لیے چندہ بھی لیں آپ، پڑھائیں بھی ان کو، اچھی بات ہے، چندہ دینا بھی چاہیے. ایک بات. دوسری بات انہوں نے کہی ہے رفیع بھائی نے کہ فیسیں کتنی لیں. کہہ رہے ہیں ان کے مدرسے کے مصارف 2.5 لاکھ ہوتے ہیں، فیسیں جو جمع ہو رہی ہوتی ہیں، بعض مدرسے 10-10 لاکھ روپے لے رہے ہوتے ہیں. دیکھو جتنی بھی لیں لیکن پبلک کو بتائیں. امریکہ میں، کینیڈا میں ہم نے ایک خاندانی چیز دیکھی، کوئی بھی ٹرسٹ ہوگا اس کے آپ جائیں نا آن لائن پوری تحقیق کر سکتے ہیں کس ٹرسٹ کے پاس کتنا پیسہ آ رہا ہے، اور اس میں جو ملازمین ہیں کس کس کی کتنی تنخواہ ہے. ہر چیز فیئر ہوتی ہے. ہمارے یہاں ایسا سسٹم نہیں ہے. آپ کمائیں پیسہ لیکن آپ پھر یہ بتا دیں یہ مدرسہ ہماری سورس آف انکم ہے، تاکہ لوگ زکات صدقات کے پیسے پھر نہ دیں. آپ نے ادھر فیس لی، ادھر آپ کی سورس آف انکم ہے، ढाई लाख एक्सपेंसेस है, 7.5 लाख आपकी बचत हो रही है और साथ में ज़कात सदके फितरे भी मांग रहे हैं आप लोगों से, ये फिर ज्यादती है भाई। या तो इसको कमर्शियल बनाओ या फी सबीलिल्लाह बनाओ। लोग क्या करते हैं, अंधेरे में रख रहे होते हैं भाई, या कमर्शियल होगा या फी सबीलिल्लाह है तो फिर बता दो सोर्स ऑफ इनकम नहीं है ये, एक रुपए भी हम पे हराम है। फिर वो रुपए कहां गया, महल्ले वालों को आप लिख के लगाएं इतनी इनकम हुई है जो यहां खर्च हुई है, जो यहां खर्च हुई है। दो तो जैसे इज्तिमाई कुर्बानी में क्या हो रहा है, लोग इज्तिमाई कुर्बानी में पैसे ले रहे हैं, जो बचत हो रही है वो मस्जिद वाले खा रहे हैं। भाई किस बेस पे खा रहे हो आप लोगों का पैसा? ये अगर आपकी सोर्स ऑफ इनकम है तो आप बताओ ये इज्तिमाई कुर्बानी हमारा बिजनेस है, हम आपको गाय खरीद के बेचेंगे, उस पर जो प्रॉफिट होगा वो हम रखेंगे। लेकिन वो बताया नहीं जा रहा होता, बहुत गड़बड़ है माली मामलात में हमारे यहां। बाहर मुल्कों में अंग्रेजों में कम से कम एक चीज है, वो अगर बोलेगा डोनेशन तो डोनेशन ही मतलब होगा, वो अगर बोलेगा बिजनेस है तो बोलेगा बिजनेस है। वो बताएगा कि आपको कि मैं तेरे बाप का नौकर नहीं हूं जो तुझे फ्री में ये सर्विस दे रहा हूं, इतने पैसे मैं तुझसे लूंगा। हमारे यहां पता ही नहीं चल रहा होता कि ये डोनेशन है या क्या है, इसलिए ठीक है ये फीस लेना। खुलासा ये निकला,
ये तो मदारिस की बात हो गई। मेरा सवाल एक ये था कि जो मस्जिद के अंदर बच्चे पढ़ रहे हैं,
हाँ,
तो मस्जिद में जो बच्चे पढ़ रहे हैं उनसे फीस ली जा रही है,
तो ठीक है उनसे भी फीस लेके कारी साहब को दे दें, क्या जा रहा है?
नहीं तो मस्जिद जो आमदनी होगी वो कहां जाएगी, मस्जिद में खर्च होगी?
नहीं, जो फीस कारी साहब बच्चों को मस्जिद में पढ़ा रहा है तो मस्जिद की इंतजामिया अगर उसे इजाजत देती है कि बेटा आप इन लोगों से फीस लेके पढ़ा दो इनको, तो ठीक है वो फीस लेके पढ़ा दे, वो फिर उसकी आमदन है, खाए पिए, वो खाने दे बेचारे कारी साहब को, क्या जा रहा है क्या जा रहा है। नहीं अगर कारी साहब खा लेगा तो क्या जाएगा? देखो बता के जो करना है करो, ड्रामे ना करो। कारी अगर दो नंबर यहां कर रहा है, उधर फीस भी ले रहा है और उधर लोगों को तस्वीरें दिखा रहा है मैं इतने बच्चों को पढ़ाता हूं, तो ये गलत है भाई। या तो फ्री में पढ़ाओ मस्जिद आपको तनख्वाह देगी, या बच्चों से फीस लो। तो ये सब इंतजामिया की इजाजत से होना चाहिए, तो इंतजामिया जो तरीका सूटेबल समझती है वो तरीका चला दे, कोई हर्ज नहीं। खाने दे कारी साहब, बेचारे गरीब लोग होते हैं उनको खाने दो। हम कहते हैं कारी मारे नहीं बच्चों को, बस पढ़ाए ईमानदारी से, हाथ नहीं लगाए उनको। भाई साहब ने सवाल बेचारे काफी देर से पूछ रहे हैं, मुफ्ती साहब क्या मेहराम मस्जिद की हुदूद में आता है या नहीं? आता है मस्जिद की हुदूद में। बीवी सफर में साथ हो तो पर्दे का मसला है, देसी बुरका पर तो कोई इतराज नहीं, मगर जो काले बुरके में आंख खुली रहती है, तो बीवी को पर्दा करा के ले जाओ, काले बुरके में बेहतर है, आंख भी छुपाओ, मुश्किल हो रहा है तो खोल सकते हैं आंख भाई। अब बेगम को ट्रैवलिंग में मैं कहता हूं ना अपने साथ लेके जाया करो, अगर अल्लाह ने वसाइल दिए हैं तो उसमें। अब लोग कहते हैं पर्दे के मसाइल लेते हैं, कोई मसला नहीं होता, बुरके में ले जाओ, बाज जगह आंख खोलनी पड़ती है तो खोल ले, वो क्या जा रहा है उसमें, मजबूरी है, बेहतर यही है आंखें भी छुपाओ, लेकिन खोलनी पड़े तो मजबूरी है, जायज। अब चड्डियां बनियाने पहन रही हैं औरतें, तुम्हारी बीवी अगर इतना पर्दा कर ले तो इस पर भी अल्लाह का शुक्र अदा करो यार। या तो दीन पे होते नहीं है, होते हैं तो फिर राबिया बसरिया बनने की कोशिश कर रहे होते हैं। रजात के मसले के बारे में पूछने के, दूध पिलाने वाली का दावा कबूल है, इसके मुतालिक तफसील से जवाब दें। एक औरत का बयान मोतबर नहीं है इसमें, बाज दफा ये होता है इधर शादी की तारीखें तय हो गई हैं, बात तय हो गई है शादी होने वाली है, एक खातून आके कहती है इन दोनों बच्चों के मैंने अपना दूध पिलाया है, तो ये एक गवाही काफी नहीं है, इससे कुछ नहीं होगा। या तो ये मशहूर हो चुकी हो बात, सबको पता हो, या ये कि उस पर कम अज कम दो गवाह हो। उफ्तीसा मेरी उम्र 19 साल है, मैं दर्जा सानी कदार में निकाह करना चाहता हूँ, जहां मैं रिश्ता भेजता हूँ आगे से कहते हैं अभी पढ़ाई चल नहीं पाई, कहते जहां मैं रिश्ता भेजता हूँ लड़की वाले रिश्ता कबूल नहीं करते क्योंकि मैं पढ़ रहा हूँ, कहते कमाते नहीं हूँ, तो ठीक है वो ना कबूल करें उनको लिए जायज है। तो शरीयत ने कहा है कि वलयस्ताफिफिल लदीन ला यरीदून निकाहन, जिनको रिश्ता ही नहीं मिल रहा वो इफ्फत और पाकदामनी से जिंदगी गुजारें, अल्लाह उनका रिश्ता दिला देगा, गुनाह की तरफ ना जाए। तो अल्लाह ने मर्द को सबर करने का हुक्म दिया है अगर कोई रिश्ता नहीं दे रहा, लड़की वाले थोड़ी देंगे बिला वजह आपको दे दें, वो कहेंगे कमबख्त तू पढ़ाई कर रहा है तो खिलाएगा कहां से तू, तो उनके लिए उजर है, ये बिल्कुल माकूल रीजन है। आप ट्राई मारते रहो और साथ साथ जॉब भी करो। हम लोग अपाहज पैदा कर रहे हैं, सही बता दूं बाहर मुल्कों में इन्हीं पाकिस्तानियों को, इन्हीं इंडियन को देखता हूं मैं, सुबह यूनिवर्सिटी में पढ़ रहे हैं, शाम को जॉब कर रहे हैं, अपना भी पेट पाल रहे हैं और घर में भी पैसे भेज रहे हैं कमबख्त, यहां पता नहीं क्या हो जाता है इनको। तो पढ़ाई के साथ साथ कोई छोटा मोटा बिजनेस शुरू करो यार, रेडी लगा लो, टमाटर बेच लो, इस नीयत से नहीं कि सारी जिंदगी टमाटर बेचने हैं, इस नीयत से कि सेविंग कर करके फिर मैंने सब्जी मंडी में अपना एक बड़ी दुकान खरीदनी है, तो हो जाएगा इंशाल्लाह। और अगर शर्म आ रही है टमाटर बेचते हुए क्योंकि फिर खतरा है कि जो रिश्ता थोड़ा सा चांस था वो भी नहीं मिलेगा, तो स्टाइल में टमाटर बेचो, स्टाइल में टमाटर को टोमेटो बोलो, बोले हमारे यहां टमाटर बिकते ही नहीं है, हम टोमेटो का बिजनेस कर रहे हैं, और रेडी मत लगाओ, ऑनलाइन बेचो, ऑनलाइन ऑनलाइन। बहुत सारे ऐसे तरीके इस जमाने में ईजाद हो गए हैं जिससे इज्जत भी रहेगी और टमाटर भी दे दनादन बिकेगा आपका। मेरे भाई मुसाफा एक हाथ से सुन्नत है, दो हाथ से सुन्नत है। बुखारी शरीफ में है कि आप सल्लल्लाहु अलैहि वसल्लम दो हाथ से मुसाफा फरमाते थे, एक बुखारी में यद का तस्करा है, यद यद हाथ को कहते हैं। तो पहले 30 लोग बोलते हैं देखो हाथ है, हाथों तो नहीं है, हम कहते हैं यद इसमें जिन्स है, जो जो पार्ट भी हमारे दो दो है ना, तो कुरान में उनको इसमें जिन्स से ताबीर किया गया है। इन समा वल बसारा वल फुआद कुल्लु उलाइका कान अनहु मसूला, आंख से कयामत के दिन सवाल होगा, कान से सवाल होगा, एक आंख से थोड़ी होगा, दो आंखों से होगा ना। तो ऐसे ही बुखारी में जो यद का तस्करा है वो एतराज है यद के अलावा जिस्म के आजाद है, तो उससे दोनों हाथ ही मुराद है। तो बाकी जायज एक हाथ से मुसाफा भी है, अदब का तकाजा है कि दो हाथ से किया जाए। वैसे भी नबी ने अगर एक हाथ मिलाया होगा तो क्या साहबी से इम्कान है कि वो भी एक हाथ बढ़ाएं? साहबा तो नबी की बॉडी से अपनी बॉडी को टच करना एक बहुत बड़ी सआदत बरकत समझते थे। अदब का तकाजा यही है कि दो हाथों से मुसाफा किया जाए, ये सुन्नत के ज्यादा करीब है, जायज एक हाथ से भी है। एक मौलवी साहब ने फतवा दिया एक हाथ से जायज नहीं, इसमें अहले हदीस की मुशाबहत है। तो ये बहुत गुलू है, अहले हदीस को गैर मुस्लिम नहीं करार दिया जाता कि उनकी मुशाबहत ही हराम हो जाए। तो ये एक्सट्रीम लेवल पे पहुंची हुई बात है। किसी से इख्तलाफ एतदाल से होता नहीं ना, हमारे यहां मसला मार्केट में ये चल रहा है, एतदाल मार्केट से क्या चल रहा है, शॉर्ट चल रहा है। मैं और मेरे दो सोफिर क्या लिखा, मेरे भाई करने के 26 साल तक मेहनत करो फिर आराम ही आराम, दो तीन दिन सोते। एक दोस्त है कहते हैं 26 साल तक दिन रात एक कर दो, ना नींद की फिक्र, ना नमाज, ना कुछ भी, 26 साल में जब पैसा आना शुरू हो जाएगा फिर सब कुछ कर लेंगे। ये सवाल का खुलासा है, ये अहमक और बेवकूफों का काम है कि पहले ये फिर वो। ये ऐसा ही है जैसे बच्चे कहते हैं ना अभी खेल कूद लो, पहली तारीख से स्टडी हम इंशाल्लाह शुरू करेंगे, वो पहली तारीख उनकी जिंदगी में कभी भी नहीं आती। जो करना है आज, नमाज भी आज, एक्सरसाइज भी आज, तालीम भी आज, शादी भी आज, अगर रिश्ता मिल जाए, नहीं मिले तो फिर तो मजबूरी है ना, जमशेद से थोड़ी करनी है फिर, हम तो क्या ख्याल है, हम तो निकाह के कायल है ना। और अंग्रेजों के यहां तो ये भी टेंशन खत्म हो गई। खैर, तो जो काम आज होगा सब कुछ एक साथ ही करना है। और ये जो कहते हैं 26 साल से पहले इंतहाई मेहनत, ना नींद की फिक्र, ये सेहत जो खराब होती है ना इसके असरात जिंदगी भर रहते हैं, फिर जिंदगी भर सब कुछ करना है भाई एक साथ ही। मैं ऑफिस में, मेरे ऑफिस में लड़कियां ऐसे कपड़े पहनती हैं कि इनका जिस्म नुमाया होता है, इस चक्कर में मैंने नौकरी छोड़ दी, वहां का मैनेजर ऐसी लड़कियों को पसंद करता है, लेकिन इसके साथ घूमना फिरना लड़कियों का काम भी हम लड़कों को दे देता था, और हम लड़कों को ज्यादा देर बिठा के रखता था क्योंकि लड़कियों का काम भी हम करते थे, ऐसी जगह नौकरी कर सकते हैं। आजकल जॉबें वैसे ही कम है, खुदा के बंदे तू कहीं भी दुनिया में जाएगा लड़कियां हर जगह नजर आएंगी, तो या तो आप मस्जिदों में बंद होकर बैठ जाओ, या फिर यह कि आप अपनी नजर की हिफाजत करो, दिल की हिफाजत करो, और अपने आप को इस सोसाइटी का आदी बना दो। जो लड़कियों वाला माहौल होता है ना उसमें चंद दिन तक सब्र करना पड़ता है, उसके बाद इंसान को आदत पड़ जाती है। ये चंद दिन की का सब्र है कि आप मत देखो उनको, ना उनमें दिलचस्पी लो, ना उनसे फ्री हो, आप अपनी जॉब को फोकस करो, उसके बाद आप यूज टू हो जाओगे, फिर थरक खत्म हो जाएगी। हां, अगर शुरू में कंट्रोल नहीं किया तो ऐसे ठरकी बनोगे कि मौत कब्र में भी पड़ोसन को देख रहे होगे आप जाके, आपकी ख्वाहिश होगी मेरे पड़ोस में किसी आंटी को दफन किया जाए, ऐसा ठरकी बनता है आदमी। ये यूरोप अमेरिका जाते हैं ना, चड्डियां पहनी हुई लड़कियां नजर आती हैं, शुरू में अपने जज्बात पे काबू रख लेते हैं वो कि भाई ये हमारे लिए है ही नहीं, ये हमारे लिए पत्थर हैं, चंद दिन की तकलीफ होती है उसके बाद आदी हो जाते हैं, उसके बाद फिर उनको उनमें रगबत खत्म हो जाती है। तो देसी आदमी जाता है ना अमरीका यूरोप, ऐसे आंखें फाड़ फाड़ के देख रहा होता है, कभी यूं देख रहा है, कभी एयर होस्टेस को घूर घूर के देख रहा होता है, ऐसे यूं यूं कर करके देख रहा होता है कि जैसे पहली दफा इसने कोई चीज देखी है। जो आदी होते हैं उनके लिए एयर होस्टिस हो, काली हो, पीली हो, नीली हो या जमशेद हो, उनकी सेहत पे कोई फर्क बोलो नहीं पड़ता। तो ये ठरक खत्म करने का एक तरीका ये है कि या तो कट जाओ माहौल से बिल्कुल, खानकाह में आके बैठ जाओ, लेकिन कब तक बैठोगे, दुनिया में चलना फिरना नहीं है, सब कुछ करना है मर्दों ने भाई, इसलिए औरत پردے کا حکم اسلام نے عورت کو دیا ہے, مرد کو نہیں دیا. مرد ہر جگہ جا سکتا ہے کیونکہ مردوں کو تو دنیا میں جانا ہے, کام کرنے ہیں. اب دیکھو میں ایک بات بتاؤں, غزوہ تبوک کے موقع پہ کیا ہوا, جنگ تھی, بہت ٹف لڑائی تھی. منافقین نے کیا کہا, انہوں نے کہا ہم جب جائیں گے وہاں, روم کی انگریز عورتیں تھیں نا, انہیں رومیوں کی اولادیں ہیں, وہ گوری گوری چٹی چٹی عورتیں ہوں گی, تو ہم جب جائیں گے وہاں ہمیں پھسلنے کا خطرہ ہے, ان کو ہم دیکھیں گے بے پردہ عورتوں کو, ہمیں خطرہ ہے کہ زنا میں نہ پڑ جائیں. انہوں نے یہ عذر پیش کیا. اللہ نے قرآن میں کیا فرمایا, الا فی الفتنتی سقطو, تم جہاد چھوڑ کر فتنے میں تو پڑ گئے ہو. یعنی یہ ایک بہانہ کر رہے ہیں جہاد سے بچنے کا. تو بھائی مرد اس زمانے میں بھی یہ فتنہ ہو سکتا تھا, جب صحابہ کرام تابعین جنگوں میں جاتے دوسرے ملکوں میں, وہاں بہت سی بے پردہ عورتیں بھی ہوتی تھیں, لیکن ان کو منع تھوڑی کیا گیا, کیونکہ ایکچولی جب تم ملک فتح کرو گے اتنی ساری بے پردہ عورتیں ہوں گی, تمہیں پھسلنے کا خطرہ ہے, بد نظری ہو گئی, تمہارا تقوی ٹوٹ جائے گا, تو ایسا کرو گھر میں بیٹھو اور چلے کے لیے چلے جاؤ, وہ بھی تبلیغ میں وہ بھی جائیں ضرور. ان کو کہا گیا بھائی فتنے سے بچنے کی کوشش کرو, باقی جو کام اللہ نے ہمارے ذمے لگائے ہیں وہ کام کرنے پڑیں گے. تو مرد کو ہر جگہ جانا پڑے گا اور اس کو عادت ڈالنی چاہیے اس ماحول کی. سمجھتے ہو گے نہیں سمجھتے, عادت ڈالنی چاہیے بھائی میں اس ماحول سے متاثر نہیں ہوتا. اور لڑکیاں بھی چند دنوں میں سمجھ جاتی ہیں کہ یہ ہماری طرف رغبت نہیں رکھتا, وہ بھی چھیڑنا چھوڑ دیتی ہیں, ان کو پتا ہے ملہ ٹائپ کا آدمی ہے. ویسے بھی اپنا گیٹ اپ جب یہ رکھو گے نا, پگڑی داڑھی والا, شلوار ٹخنے سے اوپر والا, تو چھیڑنے کے چانسز ویسے ہی کم ہو جائیں گے. آپ لڑکیوں کو آج کل ماڈرن چاہیے ہوتا ہے, ایکچولی فش کرتا ہوا بندہ چاہیے ہوتا ہے ان کو. ملہ ٹائپ کے لوگ لڑکیوں کو زیادہ پسند نہیں ہوتے, وہ ویسے بھی فرینڈشپ کی طرف زیادہ آ رہی ہوتی ہیں. تو اپنا گیٹ اپ اچھا رکھو گے, نماز کے ٹائم پہ نماز پڑھنے جاؤ گے تو ان کو پتا ہے کہ یہ کیا کرے گا, یہ اگر دوستی کرے گا بھی تو حج پہ لے جائے گا ہمیں اپنے ساتھ. ہاں عمرہ کرا کے لے آئے گا, حج کرا کے لے آئے گا. تو اس ماحول کا عادی بناؤ. ہو سکتا ہے کچھ علماء میری رائے سے اختلاف کرے, نہیں مفتی صاحب کیا کہہ رہے. بھائی سوسائٹی کے ساتھ آپ کو سروائیو کرنا ہے, آپ گھر میں بند نہیں ہو سکتے کیونکہ یہ ایک سیلاب ہے, اس کا آپ مقابلہ نہیں کر سکتے, آپ پیچھے رہ جاؤ گے, آپ پیچھے رہ جاؤ گے. تو اس لیے جاب جو بھی ہے آپ کر لیں, حلال جاب ہو, حرام جاب نہ ہو. اور فتنے سے بچنے کے لیے نظر کی حفاظت اور شادیوں کو فوکس کرو جو حلال ہے, اور یہ چند دنوں کی ٹھڑک ہوتی ہے, یہ کنٹرول میں آ جائے گی. لیکن اگر آپ نے جاب چھوڑنا شروع کر دی, اس سے جو فتنوں میں پڑو گے نا, کیونکہ نہ تمہیں کوئی بیٹی دے گا جب دیکھے گا آمدنی اچھی نہیں ہے اس کی, جاب ملی تھی وہ چھوڑ دی اس نے, حلال بھی نہیں ملے گی تمہیں, اور پھر مل گئی تو غربت میں جو آگے مسائل کھڑے ہوں گے تمہارے ساتھ. خواتین آج کل برداشت نہیں کرتی ہیں, ایک دن چھ انڈے بولے اور آپ پانچ لے آئے نا, چھٹے کے پیسے نہیں تھے, فوراً کورٹ سے کھلا لیا اور مارکیٹ سے شارٹ. پھر آپ کیا کرو گے, پھر آپ بولو گے وہی ماحول وہی رنگینیاں ٹھیک تھی. صحیح. تو اس لیے میں سمجھتا ہوں رسک پہ کمپرومائز نہ کرے, حرام نہ کمائے, جب تک حلال مل رہا ہے تو بس کمائے اس کو. اچھا بھائی دولہا آ جائے یار, بہت زیادہ ہو گئے دولہا دولہا دولہا, بعد میں یہ اتوار کو دے دیں مسائل. سید باسط حسین بل سید خالد حسین, علینا فاطمہ صہیب بنت محمد صہیب, ان کے وکیل کون ہیں بھائی؟ نوید احمد فاروقی صاحب کہاں ہیں؟ نوید صاحب آپ نے مجھے اجازت دی کہ ایک لاکھ روپے مہر میں, وہ ڈاکومنٹیشن بعد میں کرتے ہیں, ایک لاکھ روپے مہر میں علینا فاطمہ صہیب بنت محمد صہیب کا نکاح محمد باسط سید باسط حسین بل سید عالم حسین سے کر دوں, آپ نے اجازت دی ہے؟ الحمد للہ نحمدہ ونستعینہ ونستغفرہ ونؤمن بہ ونتوکل علیہ ونعوذ باللہ من شرور انفسنا ومن سیئات اعمالنا من یهدہ اللہ فلا مضل لہ ومن یضلل فلا ہادی لہ ونشہد ان لا الہ الا اللہ وحدہ لا شریک لہ ونشہد ان سیدنا وحبیبنا وشفیعنا وسندنا محمدا عبدہ ورسولہ صلی اللہ تعالی علیہ وعلی آلہ واصحابہ وبارک وسلم تسلیما کثیرا کثیرا. أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم. لا يكلف الله نفسا إلا وسعها لها ما كسبت وعليها ما اكتسبت. ربنا لا تؤاخذنا إن نسينا أو أخطأنا. ربنا ولا تحمل علينا إصرا كما حملته على الذين من قبلنا. ربنا ولا تحملنا ما لا طاقة لنا به واعف عنا واغفر لنا وارحمنا أنت مولانا فانصرنا على القوم الكافرين. أعوذ بالله من الشيطان الرجيم. يا أيها الناس اتقوا ربكم الذي خلقكم من نفس واحدة وخلق منها زوجها وبث منهما رجالا كثيرا ونساء واتقوا الله الذي تساءلون به والأرحام إن الله كان عليكم رقيبا. وقال تعالى يا أيها الذين آمنوا اتقوا الله وقولوا قولا سديدا يصلح لكم أعمالكم
وَيَغْفِرْ لَكُمْ ذُنُوبَكُمْ وَمَنْ يُطِعِ اللَّهَ وَرَسُولَهُ فَقَدْ فَازَ فَوْزًا عَظِيمًا. وقال النبي صلى الله عليه وسلم النكاح من سنتي, وقال فمن رغب عن سنتي فليس مني. وقال النبي صلى الله عليه وسلم تزوجوا الودود الولود فإني مباهي بكم الأمم. وقال النبي صلى الله عليه وسلم تزوجوا ولا تكونوا كرهبان النصارى. جناب سید باسط حسین بل سید عالم حسین سید خالد حسین سید باسط حسین ول سید خالد حسین میں نے 100,000 روپے مہر میں آپ کا نکاح علینا فاطمہ صہیب بنت محمد صہیب سے کیا. آپ نے اس نکاح کو قبول کیا؟
قبول ہے.
جزاک اللہ جی. دعا کرے اللہ تعالیٰ قبول فرمائے. الحمدللہ رب العالمین والعاقبۃ للمتقین والصلاۃ والسلام علی رسول الکریم وعلی آلہ وصحبہ اجمعین. اے اللہ اس نکاح کو اپنے دربار میں قبول فرما. اے اللہ اس نکاح کی برکتیں زوجین کو تا دم حیات نصیب فرما. آپس کے اختلاف و انتشار سے, لڑائی جھگڑوں سے, ہر قسم کے شر فساد سے اللہ اس جوڑے کو ہمیشہ کے لیے محفوظ فرما. اے اللہ اس نکاح کو دونوں کے خاندانوں میں جوڑ کا, برکتوں کا ذریعہ بنا, دونوں کے خاندانوں میں محبتوں کا ذریعہ بنا. ربنا آتنا فی دنیا حسنۃ وفی الآخرۃ حسنۃ وقنا عذاب النار. صلی اللہ تعالیٰ علی خیر خلقہ محمد وعلی آلہ وصحبہ اجمعین. اللہ تعالیٰ بہت مبارک کرے آپ کو ماشاءاللہ.